नमस्कार, फ्रिडम चौतारी पडकास्टको सतासियौँ श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। म आदित्य दहाल। आज हामी भ्रष्टाचार र सार्वजनिक जवाफदेहिताको विषयमा केन्द्रित रहेर छलफल गर्दैछौँ। आजको नेपालमा सबैभन्दा ठुलो समस्या भनेको भ्रष्टाचार हो। कोभिड 19 को महामारीबाट भन्दा पनि आम जनता सरकारका निकायहरूबाट भइरहेको भ्रष्टाचारबाट आहत भएका छन्। सरकार सुशासन र कानूनको शासनको दृष्टिमा निकै कमजोर भएको छ। पारदर्शिताको मान्यतालाई कुल्चिएको छ। दण्डहीनता मौलाएको छ। राजनीतिक नेतृत्वबाट नै भ्रष्टाचारका प्रकरणहरूको बचाउ भइरहेको छ। यसै सन्दर्भमा आयोजित एक छलफललाई आजको फ्रिडम चौतारी पडकास्टमा समेटेका छौँ। लोकतन्त्र संवादमा गरिएको यो छलफलमा विषय प्रस्तुत गर्दै हुनुहुन्छ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मी, पत्रकार हरिबहादुर थापा र अधिवक्ता राममाया लाइम्छाने। अनि यस छलफलमा टिप्पणी गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता डाक्टर नारायण घिमिरे र वरिष्ठ पत्रकार तारानाथ दाहाल। छलफलको सहजीकरण गर्दै हुनुहुन्छ नारायण भट्टराई। फ्रिडम चौतारी पडकास्टको 87 श्रृङ्खलामा सुनौ आजको नेपालमा भ्रष्टाचारको कथा।
आजका कार्यक्रमका विषयवस्तुको उठान गरिदिन हुन नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक पनि हुनुहुन्छ, कानुनको स्नातकोत्तर हुनुहुन्छ आदरणीय विष्णु पन्थीजी। म विष्णु पन्थीजीलाई आजको विषय उठानका लागि अनुरोध गर्छु।
धन्यवाद नारायणजी। आज अहिलेको भ्रष्टाचार सुशासनको सन्दर्भ र यसको जवाफदेहिताको विषयमा आज छलफल गर्ने, खास गरिकन अहिले जुन महामारीलाई आधार बनाएर, यो पेन्डामिकलाई नै आधार बनाएर जुन किसिमले एउटा इन्टरनेसनल्ली पनि के मान्यता छ भन्दाखेरि, वेन द वार इज स्टार्टेड द ल इज लिभिङ भन्ने मान्यता छ। अहिले वेन वार इज स्टार्टेड ल इज स्टप भन्ने मान्यता हटिसकेका छ। जस्तो पेन्डामिकलाई पनि एक किसिमले युद्ध भनौँ, एउटा महामारी भनौँ, एउटा सङ्कटको विषय मानेर सबै लिगल राइट्सहरू बन्देज गर्ने कोसिस भएको छ वर्तमान सरकारबाट, र यो सुशासन लाई धज्जी उडाउने काम पनि भएको छ। अहिले यसै बिचमा आज पनि मिडियामा जताततै आएको छ, धेरै दिनदेखि आज पनि आएको छ मेन न्युजको रूपमा, स्वास्थ्य सामग्री खरिदमा भएको ठुलो भ्रष्टाचारले के गर्छ भन्दाखेरि यसको सरकारको जवाफदेहिता, नागरिकप्रतिको जवाफदेहितालाई चाहिँ ठाडै रूपमा एक किसिमको नग्न रूपमा प्रस्तुत गरेको देखिन्छ। यसमा चाहिँ राहत वितरणको प्रक्रिया, स्वास्थ्य उपचारका विषयहरू, क्वारेन्टिनको व्यवस्थापन, सूचना पाउने जनताको अधिकार र निर्वाध रूपमा हिडुल गर्न पाउने अधिकारहरू माथि ठुलो बन्देज भएको छ अहिले। अहिले चाहिँ सरकारका मान्छेहरू अध्यादेश लिउने नाममा सुरुमै, प्रारम्भमै, यसको पेन्डामिकको सुरुवातमै जब चाहिँ यिनीहरूले चाहिँ त्यो तपाईँको अध्यादेश ल्याउने, पार्टी फुटाउने गरी जबरजस्त किसिमले प्रधानमन्त्रीबाट काम भयो, राष्ट्रपतिबाट आफ्नो मर्यादा विपरीत काम भयो, त्यसलाई आज ल्याउने, दुई तिन दिनमै त्यो चाहिँ अध्यादेश फिर्ता गर्ने जस्ता कामहरू भए, र यो सरकार त्यति हुँदाखेरि पनि एउटा लालीपपमा चाहिँ सरकारको पार्टीका कतिपय व्यक्तिहरू, सत्तारूढ दलका व्यक्तिहरूले यो सरकारको विकल्प दिन चाहिँ सक्नु भएन। सशक्त र लगभग दुई तिहाईको बहुमतको पार्टी सत्तामा भए हुनाले सरकारको विकल्प त्यो पार्टीले नै दिनुपर्ने हो, तर कुरा उठे तर चाहिँ कार्यान्वयन हुन सकेन। निगरानी गर्ने निकाय संसद भयो, संवैधानिक निकायहरू, मानवाधिकार कर्मी सङ्घ संस्थाहरू जो राज्यबाट रिनाउन के अरे राज्यबाट चाहिँ घोषित छन्, त्यो निकायहरूको पनि आवाज चाहिँ काङ्ग्रेसले संसदमा उठाएको छ, तर पनि त्यो चाहिँ घनीभूत हुनु सकेको छैन। प्रधानमन्त्रीले जवाफ दिँदा निकै हल्का रूपमा दुइटै सदनमा अस्ति भर्खर जवाफ दिनुभएको थियो, एउटा जिम्मेवारी बोध नगरिकन एउटा साह्रै हल्का जवाफ दिएको कारणले अहिले नेपालको सरकार कतापट्टि छ भन्ने कुरा पनि आएको छ। करप्सनको विषय जवाफ दिए उपस्थित हुनुभएका सम्पूर्ण सहभागीहरू पनि एक हिसाबले विज्ञ नै हुनुहुन्छ, र यसमा प्यानलिस्टको रूपमा छनौट भएका हाम्रो हरि के अरे म खेमराज रेग्मी सर, जो लामो समयदेखि प्रशासनको अनुभव हासिल गर्नुभएको छ र सुशासनको ट्रान्सपेरेन्सीको विषयमा अहिले ट्रान्सपेरेन्सी इन्टरनेसनलको अध्यक्ष समेत भएर काम गरिराख्नु भएको छ, उहाँको चाहिँ अनुभव हामीले सुन्नेछौँ। त्यसै गरेर चाहिँ यो सुशासनको सन्दर्भमा, जवाफदेहीको सन्दर्भमा आफ्नो कलम चलाइराख्नुभएका वरिष्ठ पत्रकार, सशक्त हस्ताक्षर, जो पुस्तक पनि यस विषयमा लेखेर प्रकाशित गर्नुभएको छ, उहाँबाट पनि हामीले कुराहरू थाहा पाउनेछौँ। त्यसै गरेर सशक्त महिला अधिकार कर्मी र मानवाधिकार कर्मीको रूपमा क्रियाशील हुँदै आउनुभएको एउटा प्राध्यापक व्यक्तित्व राममाया लामिछाने पनि हाम्रो अगाडि हुनुहुन्छ। उहाँले चाहिँ राइट्सको अहिले चाहिँ फन्डामेन्टल राइट्सहरू कुल्चिएको अवस्था छ, राइट टु लाइफलाई नै चाहिँ आँच पुर्याउने किसिमले धेरै मान्छेहरूको हत्या आत्महत्या गर्ने अवस्था आएको छ, मान्छेलाई मानसिक विक्षिप्तताको अवस्था छ, नर्मल्ली लाइफ बिताउने अवस्था पनि छैन, निर्बाध रूपमा आवत जावत गर्ने हकलाई वञ्चित गरिएको छ। अहिले एक किसिमले सरकारले मनोमानी ढङ्गले गृह मन्त्रालयले सूचना जारी गरेर नागरिकका हकहरू माथि बन्देज गरेको छ। यो चाहिँ सङ्कटकाल लगाएर राष्ट्रपतिबाट जारी गर्ने एक किसिमको विषम परिस्थितिका क्रियाकलापहरू सरकारले हचुवाको घरमा दिनदिनै आज एउटा निर्णय गर्छ, भोलि अर्को निर्णय गर्छ र नागरिकहरूलाई अप्ठ्यारो मात्र सिर्जना गर्ने काम गरेको देखिएको छ।
विष्णु सरलाई म हार्दिक धन्यवाद दिएर यो हाम्रो विष्णुजीले विषयवस्तु उठानमा धेरै कुराहरू उठाइदिनु भएको छ, अवश्य पनि वक्ताहरूले त्यसलाई ध्यान दिनुहुने नै छ। हामीसँग पान्डामिक जुरिस्पेन्डेन्स नभएको बेलामा सरकारले पञ्चायतको सुरुको बेलाको 2020 सालको 2 पान्ने ऐनलाई एउटा दराजबाट निकालेर अहिले प्रयोग गरिरहेको अवस्था छ। यसबाट पनि सरकारको अधिनायकवादी चरित्र र जनताप्रतिको जवाबदेहीनताको चित्रण हामी सहज ढङ्गले भेट्न सक्छौँ। ओम्नीदेखि ओमसम्म आइपुग्दाखेरि स्वास्थ्य मन्त्रालयले जो खरिद प्रक्रियामा गरेको अनियमितता र यसको फेरिस्त छ, सेनाको संलग्नतादेखि लिएर मिडियाले उठाएका अनियमितताका कुराहरू, राहत वितरणमा, क्वारेन्टिनको व्यवस्थापनमा भइरहेको ढिला सुस्ती र यो जवाबदेहीनताको स्थिति, त्यसै गरेर यो लकडाउनको बेला गर्नुपर्ने तयारीमा सरकार र राज्य गम्भीर ढङ्गले चुकेको छ। तिनै तहका सरकारहरूको जिम्मेवारी सोचे अनुसार भइरहेको छैन। पीसीआर भनेर जनता कराइरहेको सन्दर्भमा सरकारले बेसारको विकल्प दिएको अहिले सम्पूर्ण सामाजिक माध्यम र मिडियामा व्याप्त छ। यी विषयहरू आजको हाम्रो यो श्रृङ्खलामा जोडिने नै छन्। हामी तीनजना वक्ताको कुरा सुन्नेछौँ र त्यसपछि आजका अरू सहभागी महानुभावहरूको विचारलाई पनि हामी जोड्नेछौँ। म सुरुमा आजको यो विषयवस्तु राख्ने सिलसिलामा आजका प्रमुख वक्ता पनि हुनुहुन्छ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, जसले भ्रष्टाचार विरुद्धको अभियानलाई एउटा संस्थागत ढङ्गले नेपालमा मात्र होइन संसारभर नै आवाज उठाउने गर्दछ र नेपालको सार्वजनिक प्रशासनमा पनि धेरै लामो जिन्दगी व्यतीत गर्नुभएका र अनुभवले एकदम खारिनुभएका खेमराज सरलाई म हार्दिक अनुरोध
धन्यवाद छ। मूलत अहिले चाहिँ हाम्रो मुलुक पनि भनौँ विश्वका कैयौँ मुलुकहरू सहित यो COVID-19 को महामारीबाट आक्रान्त छ र हामीले यो चाहिँ परिस्थिति बिहोरेको र खास गरी चाहिँ भनौँ न अब यो लकडाउन भएको 3 महिनाभन्दा चाहिँ बढी समय भइसकेको अवस्था चाहिँ छ। तर हामी यो चाहिँ COVID-19 को व्यापक महामारी हुने उच्च जोखिममा चाहिँ नेपाल रहेको छ भनेर हामीले फागुन महिनामै थाहा पाइसकेको अवस्था हो। त्यो बेलामा चाहिँ चीन लगायत युरोपका केही मुलुकहरूमा चाहिँ यसले व्यापक महामारीको रूप चाहिँ लिइसकेको अवस्था थियो, अर्थात् उपाय अपनाउनु पर्छ भन्ने कुरामा चाहिँ सरकार सचेत र सजग भएको चाहिँ देखिएन। त्यो बेलामा हामीले त्यो COVID-19 को तयारीका क्रममा चाहिने औषधि तथा स्वास्थ्य सामग्रीहरूको आपूर्ति गर्ने त्यो बेलामा चाहिँ बोलपत्र आह्वान गर्नेदेखि लिएर स्वच्छ प्रतिस्पर्धाको आधारमा चाहिँ आपूर्ति गर्न सक्ने चाहिँ पर्याप्त समय थियो। तर सरकारले त्यस बेलामा गरेका ठेक्काहरू पनि अर्थात् बोलपत्रहरूलाई पनि चाहिँ एकाएक अन्तिम अवस्थामा आएर महामारीको चाहिँ मुखैमा आएर रद्द गर्ने र यो विशेष व्यवस्था जस्तो सार्वजनिक खरिद ऐनमा विशेष व्यवस्था छ, त्यहाँ चाहिँ आपतकालीन स्थिति पर्यो भनेदेखिलाई अरू जुन सामान्य स्थितिमा गरिने प्रक्रियाहरू नअपनाइकन गर्न सकिने प्रावधान छ, त्यो प्रावधानलाई टेकेर सरकारलाई ज्यादै छोटो समयमा त्यो औषधि तथा यो चाहिँ स्वास्थ्य सामग्रीहरू किन्ने बोलपत्र लिने काम गर्यो, जसले अनुभवहीन ओम्नी समूहलाई चाहिँ रातारात ठेक्का टेन्डर दिएको देखिन्छ र त्यो पनि के देखिलाईको भाउ भन्दा दोर्तेवर चाहिँ महँगो दरमा अनि ती सामग्रीहरू पनि चाहिँ कबुल गरेको समयभित्र ल्याउन नसक्ने, त्यति मात्र होइन ती कतिपय सामग्रीहरू चाहिँ नक्कली समेत देखिएको यस्तो स्थिति देखियो। यसकारण के भन्यो भनेदेखिलाई सरकार जबकि यो महामारीको प्रकोप आउँदैछ यसको लागि हामी कम तयार हुनुपर्छ भनेर पूर्व सावधानी र पूर्व चाहिँ त्यसको तयारी गर्ने पर्याप्त अवस्था हुँदा हुँदै पनि नगरेर अन्तिम अवस्था कुरेर अनि यस्ता कामहरू चाहिँ गरियो, जसले गर्दाखेरि सरकार स्वयंले त्यहाँ अनियमितता भएको त्यसमा गलत मनसायबाट चाहिँ काम गरिएको बोलकबल अनुसार चाहिँ सामग्रीहरू चाहिँ ठिक समयमा चाहिँ आपूर्ति गर्न नसकिएको कारणले सरकारले ठेक्का रद्द गरेको र चाहिँ त्यो कम्पनीलाई कालो सूचीमा राखिएको कुरा पनि चाहिँ सुन्नमा आयो। यसबाट के देखिन्छ भने सरकार वास्तवमा आफ्नो नागरिकहरूप्रतिको अथवा जनताप्रतिको जवाबदेही नभएको जस्तो देखियो, बिल्कुलै नभएको जस्तो देखियो, एउटा कुरा त्यो। अर्को कुरो के देखियो भनेर भन्नु होला भने मुलुक कानुन अनुसार चल्नुपर्ने हुन्छ। यस्तो आपतकालमा अथवा महामारीको अवस्थामा विपदका बेलामा अब दैवी प्रकोप होस् अथवा यस्तो किसिमको अन्य बाढी भन्यो सूक्ष्म जीवाणुहरूबाट हुने भाइरसहरूबाट हुने महामारी होस् यो सबैको नियन्त्रण र व्यवस्थापन गर्नको लागि कानले एउटा राष्ट्रिय परिषद चाहिँ गठन गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद भनिन्छ जसको नेतृत्व प्रधानमन्त्री स्वयंले गर्ने हो र त्यसमा विपक्षी दलका नेता लगायत मन्त्रीहरू र चाहिँ नेपाली सेनाका प्रमुख अनि विज्ञहरू रहेको समिति हुन्छ। तर सरकारले यो कानून व्यवस्थालाई चाहिँ नजरअन्दाज गरेर त्यसलाई चुक्याएर अनि कार्यकारिणी अधिकार प्रयोग गरेर रक्षा मन्त्रीको अध्यक्षतामा एउटा चाहिँ उच्च स्तरीय समन्वय समिति गठन गर्यो जहाँ विज्ञहरू पनि छैन, त्यहाँ मन्त्री र सचिवहरूको मात्रै चाहिँ जमघट छ। यसरी सर्वप्रथम त के हो भनेदेखिलाई यो महामारी नियन्त्रण अथवा चाहिँ व्यवस्थापन गर्ने नाममा कानुनको धजी उडाइयो, कानुन विपरीत गरियो र त्यो राष्ट्रिय परिषद अन्तर्गत कार्य गर्ने कार्यान्वयनमा तहमा चाहिँ उत्रने गृहमन्त्रीको अध्यक्षतामा एउटा अर्को कार्यकारी समिति भन्ने छ जसमा चाहिँ गृहमन्त्री अध्यक्ष हुने, स्वास्थ्य मन्त्री लगायतका अरू मन्त्रीहरू सचिवहरू छन्। त्यस मार्फत पनि विशेषज्ञ समितिहरू गठन गर्न सक्ने अवस्था छ जहाँ चाहिँ यो रोगसँग सम्बन्धित र अन्य यो चाहिँ व्यवस्थापन गर्न सक्ने व्यक्तिहरूको विज्ञहरूको चाहिँ समिति बनाएर काम गर्न सकिने अवस्था पनि हो। यो हुँदाहुँदै अझ त्यो काम गर्नको लागि एउटा सचिवालयको रूपमा प्राधिकरण छ, राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण। यो प्राधिकरणलाई पनि नजरअन्दाज गरेर वास्तवमा चाहिँ के गरियो त भनेदेखिलाई त्यो उच्च स्तरीय समन्वय समिति गठन गरियो र उसैको चाहिँ आदेश निर्देशमा यी सबै कामहरू भए। त्यस हुनाले कानुन बमोजिम जस्तो जिल्लामा पनि यो जिल्ला स्तरीय समिति छ सिडिओको अध्यक्षतामा, त्यहाँ विभिन्न चाहिँ पार्टीका प्रतिनिधिहरू विज्ञहरू रहेर त्यहाँको चाहिँ व्यवस्थापन गर्ने त्यो व्यवस्था पनि छ। यसरी विपदको नाममा कानुनको धजी उडाएर मनपरी ढङ्गले सरकारले एउटा चाहिँ अधिनायकवादी प्रवृत्ति देखाएर आफूले चाहेको मन्त्रीको अध्यक्षतामा अनि चाहिएका चाहिँ मन्त्रीहरू राखेर यो काम गरियो। त्यसो हुनाले हामीलाई सुरुमै के लागेको थियो भने यो चाहिँ गैर कानुन ढङ्गले यो बनाइएको संरचना छ, यसको चाहिँ के हुन्छ भने त्यो जुन नियन्त्रण हुनुपर्ने हो तल्लो तहसम्म यसको संरचनागत काम हुनुपर्ने हो, जवाफदेही हुनुपर्ने हो, ती कुराहरू हुँदैनन् भनेर हामीले जुन शङ्का गरेका थियौँ वास्तवमा त्यो देखियो। किन भनेर भन्नु होला भनेदेखिलाई वास्तवमा अहिले धेरै हदसम्म स्थानीय तह अथवा स्थानीय नगरपालिका र चाहिँ गाउँपालिकाहरूले आफूले सकेसम्मको गरेका छन्, तैपनि चाहिँ कतिपयहरूले त्यसैलाई पनि एउटा कमाइ खाने भाँडोको रूपमा प्रयोग गरेको पनि हामीले देखियो। यो महामारीको अवस्थामा चाहे कसैलाई राहत दिने नाममा होस् त्यहाँ चाहिँ 15 किलो चामल दिने भन्ने तर कागजमा 15 किलोको सही गराउने अनि दिँदाखेरि चाहिँ 7 किलो, कयौँ ठाउँहरूमा कुहिएका चामलहरू कुहिएका दालहरू दिने यस्तो व्यवस्था गरियो। किन त भयो भनेर भन्दाखेरि उनीहरूलाई जुन कानुनद्वारा निर्मित संस्थाहरू तिनीहरूलाई बाइपास गरेर उच्च स्तरीय समितिले चाहिँ दिएका आदेश निर्देशका भरा काम गर्ने गराउने गर्दाखेरि यो भद्रगोल अव्यवस्था भयो। उनीहरू कसप्रति जवाफदेही हुने, वास्तवमा मानिसहरू चाहिँ कानुनप्रति जवाफदेही हुनुपर्ने हुन्छ। जब कानुन नभइकन कसैको मनमौजी तरिकाले बनाइएका संरचनाहरूप्रति जवाफदेही भन्ने कुराहरू उही पदीय लालसाको हिसाबले भोलि कुनै पद गुम्न सक्ने डरले अथवा हप्काई दप्काई खाइन्छ कि भन्ने डरले मात्रै काम गर्ने कुराहरू भए अथवा आफ्नो ज्ञानले देखेर राम्रो गर्ने ठाउँहरूमा गर्ने कुराहरू मात्रै भयो। तर यो मेरो कानुनी दायित्व हो, मेरो कर्तव्य हो, म यो कानुन मार्फत चाहिँ म जनताप्रति जवाफदेही छु, यो कामप्रति जिम्मेवार छु भनेर कानुनद्वारा नै बाँधिएर अथवा जिम्मेवारी बोध गरेर गर्नुपर्ने जुन चाहिँ परिपाटी मिलाउनु पर्ने हो त्यो चाहिँ परिपाटी मिलाउनु सकिएन। यसले गर्दाखेरि अब करिब करिब यो 3 महिनाभन्दा बढ्ता भइसक्दाखेरि पनि हाम्रो व्यवस्थापन त्यति सन्तोषजनक नभएको अवस्था चाहिँ छ। क्वारेन्टिनमा चाहिँ कति दिन भयो भने अब 20-21 दिनसम्म बस्दाखेरि पनि पिसिआरको चाहिँ रिपोर्ट पनि आउँदैन, 15 दिनसम्म चाहिँ आउँदैन। आवश्यक सामग्रीहरू जसलाई आपूर्ति गर्न भनिएको त्यो पनि आएको छैन। नम्बर एक, त्यसो हुँदाखेरि यी कुराहरू सबै अव्यवस्था हुनुमा यो चाहिँ सरकार प्रमुख रूपले जिम्मेवार छ, नम्बर एक। नम्बर दुई चाहिँ के भयो भन्नु होला, अनि त्यसपछि जब यो चाहिँ ओम्नी समूहको चाहिँ ठेक्का रद्द गरियो, त्यसपछि सरकारले त्यो गल्तीलाई ढाकछोप गर्न लुकाउनको लागि चाहिँ एकाएक नेपाली सेनालाई यो औषधि र स्वास्थ्य सामग्रीहरू खरिद गरेर आपूर्ति गर्ने जिम्मा पनि चाहिँ दिइयो। यो पनि चाहिँ अर्को ठुलो गल्ती हो, किनभनेदेखिलाई चाहिँ औषधि खरिद गर्ने अथवा चाहिँ स्वास्थ्य सामग्रीहरू खरिद गर्ने र आपूर्ति गर्ने चाहिँ काम नेपाली सेना कार्य प्रकृतिसँग चाहिँ मेल खाने कुरो होइन, यो चाहिँ सरासर गलत हो। यसमा चाहिँ गलत नियत लुकेको छ कि भन्ने पनि अनुमान गर्न सकिन्छ, किनभनेदेखिलाई चाहिँ सेना एउटा निर्विवाद रहनुपर्ने चाहिँ संस्था हो। सेनाले गरेका चाहिँ भ्रष्टाचार अथवा अनियमिततामाथि जुन चाहिँ नियमनकारी संस्थाहरू हुन् त्यो नियमनकारी संस्थाहरूको चाहिँ त्यहाँ पहुँच हुँदैन, अर्थात् उनीहरूको क्षेत्राधिकार पुग्दैन। त्यो नपुगेको अवस्थामा त्यहाँ चाहिँ अनियमितता भयो, बदमासी भयो भनेदेखिलाई त्यसको रोकथाम नियन्त्रण गर्ने स्थिति पनि रहँदैन। खालि हामीले चाहिँ सेनाले राम्रै गर्ला, इमान्दारीपूर्वक गर्ला भनेर चाहिँ हामीले विश्वास गर्ने बाहेक अर्को चाहिँ अवस्था छैन। र अर्को तेस्रो कुरो के हो भनेदेखिलाई चाहिँ जी टू जी आज पनि हामीले देखियो, जी टू जीमा चाहिँ बदमासी हुने सम्भावना ज्यादै कम छ, यो हुँदैन भन्ने खालको ग्यारेन्टी गरे जस्तो पनि गरियो, त्यो चाहिँ गलत छ। जी टू जीको नाममा गरिने चाहिँ गरिदिँदाखेरि त्यस बिचमा दलालहरू बिचौलियाहरूले चाहिँ व्यापक रूपमा चलखेल गरेको र त्यसबाट मुलुकलाई ठुलो रकम घोटाला गरिएका कैयौँ उदाहरणहरू छन्। केही समय अगाडि मात्रै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने सम्बन्धमा दलाल र सम्बन्धित मन्त्रीको बिचमा भएको चाहिँ वार्तालाप चाहिँ दुनियाँले सुनेकै हो, 70 करोड रुपियाँसम्मको चाहिँ मोलमोलाई भएको देखिएको। त्यस हुनाले जी टू जीको नाममा चाहिँ कुनै सम्झौता हुन अथवा सामग्रीहरू किन्दाखेरि चाहिँ यो चाहिँ त्यहाँ बदमासी हुँदैन, अनियमितता हुँदैन भनेर कसैले ग्यारेन्टी गर्न सकिने अवस्था होइन। त्यस हुनाले यो चाहिँ औषधिहरू र स्वास्थ्य सामग्रीहरू चाहिँ टेन्डर गर्ने, खरिद गर्ने, आपूर्ति गर्ने मुख्य काम स्वास्थ्य मन्त्रालय र त्यसमा त विभागको काम हो, त्यो बाहेक अरूले गर्ने कुराहरू यो चाहिँ गलत नियत र गलत मनसायले गरिन्छ, गरिएको हुनुपर्छ। चाहिँ हो सेनाले यस्तो आपतकालमा महामारीका बेलामा सहयोग गर्छ, तर उसले के भनेदेखिलाई ती सबै कुराहरू भएका सामग्रीहरू जस्तो आपूर्ति गर्नु पर्यो, पुर्याइदिनु पर्यो, उनीहरूको हेलिकप्टरबाट, उनीहरूका बस अथवा ट्रकको माध्यमबाट पुर्याउन आपूर्तिमा चाहिँ सहयोग गर्ने अथवा सुरक्षाको सहयोग गर्ने ती कुराहरू हुने हो। तर सबै कुराहरू चाहिँ यो चिन्ने अनि त्यसपछि ठेक्कापट्टा लिने, दिलाउने यी कुराहरूमा सेना जस्तो चाहिँ एउटा चाहिँ निर्विवाद रहनु पर्ने संस्थालाई मुस्नु चाहिँ त्यो पनि गलत थियो। त्यस हुनाले एक पछि अर्को चाहिँ गल्ती गर्दैछ, अनि सरकार चाहिँ आफूले पुर्याउनु पर्ने सेवा सुविधाहरू जनतालाई चाहिँ अथवा त्यो COVID-19 संक्रमणमा परेका मानिसहरूलाई जुन न्यूनतम जस्तो क्वारेन्टाइनमा बस्न पर्ने व्यवस्था त्यो भएको छ कि छैन, त्यो व्यवस्थामा पनि चाहिँ सरकारी तहबाट, माथिल्लो तहबाट कहीँबाट पनि अनुगमन भएको, त्यो अभावलाई चाहिँ तुरन्त पूर्ति गरिएको त्यस्तो चाहिँ स्थिति देखिँदैन। इन्डियाबाट आएका मान्छेहरू चाहिँ त्यो होल्डिङ स्टेसनमा बस्दाखेरि पनि सरकारबाट कुनै किसिमको निकासा नभएर सापट्टी लिएर ऋण लिएर चलाइराखेको छ भनेर धनगढीको मेयरले भनेका कुराहरू हामीले मिडियाबाट सुनिराखेका कुराहरू, यसरी सरकार मुखले चाहिँ सबै कुरा ठिक गरेका छौँ भनेर भन्ने तर व्यवहारमा कार्य कार्यान्वयनमा चाहिँ ज्यादै फितलो तरिका प्रदर्शन गरेको देखिन्छ। यसबाट हामी यो कोरोनाबाट मुक्ति पाउँछौँ अथवा यो संक्रमणबाट हामी सजिलै निस्कन्छौँ भन्ने कुरामा ढुक्क हुने स्थिति छैन।
खेमराज सरलाई धेरै धेरै धन्यवाद छ, उहाँले खास गरी यो अनियमितता र भ्रष्टाचारको सन्दर्भका कुराहरूलाई यहाँ राखिदिनु भएको छ। म यसपछि अर्का वक्तालाई जोड्न चाहन्छु, हरिबहादुर थापा वरिष्ठ पत्रकार हुनुहुन्छ, लामो समय यो सुशासनकै क्षेत्रमा उहाँले शोध गर्नुभएको छ, कलम चलाउनु भएको छ, किताब पनि लेख्नु भएको छ, हामी हरिबहादुर सरको कुरा सुन्छौँ।
थ्याङ्क यू नारायण सर, धेरै कुरा हाम्रो खेमराज सरले भन्नुभयो, म त्यसमा केही थप्छु। खासमा अहिले प्रधानमन्त्रीले जसरी म आफू पनि भ्रष्टाचार गर्दिनँ अरूलाई पनि भ्रष्टाचार गर्न दिन्न भनेर भन्नुभयो, तर दृश्यमा चाहिँ के देखिन्छ भने उहाँ आफै न्यायाधीश जसरी प्रस्तुत हुनुहुन्छ र आफै नै चोख्याउनुहुन्छ, जस्तो वाइट बडी प्रकरण आयो, प्रधानमन्त्रीले भ्रष्टाचार भएको छैन भन्नुभयो, त्यो उहाँ छानबिन गरेर भन्नुभयो कि आफै भन्नुभयो कि छानबिन गर्ने निकाय उहाँको मातहत छ त्यो सूचना आफूले लिएर भन्नुभयो कि केही जानकारी छैन तर उहाँले भन्नुभयो वाइट गरियो भ्रष्टाचार भएको छैन भने प्रधानमन्त्रीले भएको छैन भनेपछि त्यो त्यो अनुसन्धान गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मौन रह्यो भनेपछि प्रधानमन्त्रीले भएको छैन भनिसकेपछि अख्तियारले तात्दो रहेछ भन्ने कुरा त्यहाँ देखियो भनेको प्रधानमन्त्रीले को इसारामा अख्तियार छ भन्ने कुरा वाइट बडीबाट सुरु हो र अहिलेको धेरै प्रकरण चाहिँ खेमरा सरले भर्खरको स्वास्थ्य सम्बन्धी उहाँले भनेको कारणले म अलिकति ब्याकग्राउन्डबाट आउन चाहेको हुँ। त्यसले गर्दा प्रधानमन्त्रीले नै यो वाइट बडीलाई ढाकछोप गर्नुभयो त्यसपछि छानबिन भएन अनि त्यसपछि एकदम ठुलो रूपमा आएको आयल निगमको जग्गा काण्ड थियो त्यो जग्गा काण्डको पनि अख्तियारले अनुसन्धान गर्यो तर मुद्दा चलाउन सकेन त्यसको जग त्यति ठुलो केस आइसकेपछि के हो त निष्कर्ष भन्ने कुरा आम नागरिकले थाहा पाउन सकेन त्यसमा पनि प्रधानमन्त्रीकै चाहिँ निर्देशनमा त्यो फाइल गायब पारिया हो कि नत्र यति जेलसम्म त्यो त्यसको कुनै न कुनै निष्कर्ष आउनु पर्थ्यो। अब त्यसपछि यति प्रकरण आयो यति प्रकरणमा एउटा कम्पनी जो कम्पनीसँग प्रधानमन्त्रीको एकदम निकटता छ त्यही कम्पनीलाई त्यो त्यति ठुलो सार्वजनिक पुँजी जग्गा भोग गर्न दियो र त्यसमा पनि कुनै पारदर्शिता अथवा कम्पिटिसन गरिएन त्यसले गर्दा यो कम्पनीको हितमा र चाहिँ उहाँ प्रधानमन्त्रीले खुला रूपमा नै दिनुभयो र त्यसको पनि छानबिन गर्नुपर्ने निकाय जुन अख्तियार अनुसार दुरुपयोग अनुसन्धान आएको थियो त्यसले त्यसमा पनि मौन त साध्यो र प्रधानमन्त्रीले अघि बढेको केसमा र प्रधानमन्त्रीले कुनै निर्णय लिनुहुन्छ भने त्यसमा अख्तियारले तात्दो रहेछ भन्ने कुरा थाहा हो। त्यसपछि अर्को अब ओम्नी धेरै अघि खेमरा सरले भनिसक्नु भएको कारणले म त्यहाँ प्रवेश गरेँ खालि ओम्नी समूहको जुन विकृति आयो त्यो विकृति आउने क्रममा पनि प्रधानमन्त्रीले म चिन्दिनँ भन्नुभयो सबै उहाँकै वरिपरि संलग्न भएका पात्रहरू टेन्डरमा सामेल थिए र तिनीहरूले बिना टेन्डर प्रतिस्पर्धा बेगर चाहिँ उनीहरूले जुन पाए त्यो समूहलाई प्रधानमन्त्रीले चिन्दिनँ भन्नुभयो त्यो चिन्दिनँ भन्न साथ अख्तियारले पनि चिनेन प्रधानमन्त्रीले नचिनेपछि अख्तियारले पनि चिन्दो रहेछ त्यसले गर्दा अख्तियार पनि त्यसको चाहिँ मतियारको रूपमा र प्रधानमन्त्रीले नचिनिसकेपछि अख्तियारले नचिन्नु भनेको उसले आफ्नो दायित्वमा अगाडि बढ्दो रहेछ भन्ने कुरा यसले पनि देख्यो। त्यसपछि अब अहिले रङ्गी हातको एकदम व्यापक चर्या छ तर अहिले पनि अघिल्लो वर्ष एक वर्षमा झन् झन् 147 रङ्गी हातमा पर्या को काण्ड भएको थियो र त्यसमा 210 प्रतिवादी बनाएको थिए अहिले यो वर्ष पनि अख्तियारको काम खालि त्यही रङ्गी हातमा समात्नु त्यही प्रक्रियामा मात्रै देखिन्छ र केही सुब्बा खडदारहरूलाई उसले फन्दामा पारेको छ र अख्तियारको जुन जेल हिरासत छ हिरासत कक्ष छ त्यो हिरासत कक्षमा रङ्गी हातबाट मा परेकाहरूले भरिएको छ तर त्यही बिचमा 70 करोडको जुन काण्ड आयो तत्कालीन सञ्चार मन्त्रीको त्यो काण्डमा सामान्य प्रश्न सोध्ने समेत हिम्मत पनि अख्तियारले गरेन एकातिर रङ्गे हातको चाहिँ भयङ्कर ठुलो प्रचार गर्छ अर्कातिर 70 करोड खानेलाई क्वेसन पनि गर्न सक्दैन र त्यो ओम्नी समूहमा पनि क्वेसन गर्न सकेन र बाँसकोटालाई पनि क्वेसन गर्न सकेन बाँसकोटा जो प्रधानमन्त्रीका अत्यधिक निकटका पात्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्रीको कारणले गर्दा संरक्षण प्राप्त गर्नुभयो। त्यसपछि यो वर्षको तपाईँको सुन काण्ड त्यत्रो चर्चामा आयो तर त्यसमा कोही पनि कारवाहीमा परेनन् र अनि अर्को चाहिँ त्यो 40 अर्ब जतिको टेलिकमको जुन 4G विस्तारमा त्यो त्यति ठुलो प्रकरण आयो त्यो प्रकरणको बारेमा कतै छानबिन भएन त्यसले गर्दाखेरि ठुला केसहरूमा अहिले छानबिन नहुने साना तिनालाई कारवाही गर्ने जस्तो राणाकालमा पनि त्यस्तै दृश्य हुन्थ्यो राणाकालमा पनि सुब्बा खर्दा डिठाहरूलाई गाउँबाट पक्राउ गरेर काठमाडौँ घुमाइन्थ्यो र हरियो बाँसमा कसेर हामीले भट्टाचार्यलाई कारवाही गर्यो भनेर राणाहरूले देखाउँथे र उनीहरू राज्यको पुरै सम्पत्तिमाथि उनीहरूले कब्जा जमाएर त्यसमा मोजमस्ती गरेर बाँकी भएको पैसा इन्डियाबाट पुऱ्याउँथे अथवा बैङ्कमा पुऱ्याउँथे। अहिले पनि लगभग राणाकालको दृश्य नै देखिन्छ सानातिना रङ्गे हातमा पक्राउ गरेर अख्तियारको खोर भरिन्छ तर ठुला व्यक्तिहरू जो संलग्न छन् तिनीहरूमाथि कतै पनि कारवाही भएको छैन केसहरू आउने र हराउने त्यही किन कारवाही भएन त्यसले निष्कर्ष पाउने कारवाही नहुने केस आउने हराउने र प्रकरणहरू चाहिँ त्यत्तिकै त्यो कार्पेट मुनि बस्ने र प्रधानमन्त्रीले त्यसको छैन भनेर प्रधानमन्त्री आफै नै एउटा न्यायाधीश बन्ने जुन खेल भइरहेको छ त्यो खेलले गर्दाखेरि चाहिँ यो अहिले अराजकता बढिरहेको छ। यसमा अब यो जुन संसद छ संसदले जुन जसरी कालाई पहिला आवाजहरू उठाउँथ्यो संसदका समितिहरूमा त्यो ठुला प्रकरण आएपछि छानबिन गर्थ्यो त्यसमा अहिले त्यो एकदम सुस्त देखेको छ लेखा समिति भन्ने त अहिले छ कि छैन भन्ने नै हुन त प्रतिपक्षीको हातमा छ लेखा समिति तर लेखा समितिको त्यो बैठक पनि बस्न नसकेको अवस्था छ त्यसले गर्दाखेरि संसदको जुन सुस्त गति भयो र त्यसले संसदले जसरी क्वेसनहरू उठाउन सक्थ्यो यी क्वेसनहरू उठाउन नसकेको अवस्थाले गर्दाखेरि सरकारलाई अराजक हुने अवस्था मिलेको छ। अर्को त अब दुई तिहाईको संसद भइसकेपछि सत्तारूढ दल भइसकेपछि उनीहरूकै बहुमत हुने भए उनीहरूको चाहना चाहिँ संसद सुस्त होस् भन्ने र सरकारको चाहना पनि संसद सुस्त होस् भन्ने त्यो चाहनाको चाहिँ संसदले पनि त्यसैलाई चाहिँ भूमिका निर्वाह गरिदिएको छ सरकारकै पक्षमा संसद उभिया जस्तो देखिन्छ र अनि अर्को अख्तियार चाहिँ निरीय भएको अवस्था छ र सरकार एकदम आक्रामक ढङ्गले करप्सन गर्ने करप्सनमा संलग्न रहनेहरूलाई संरक्षण दिने जुन किसिमको दृश्यहरू बढिया छ यसले गर्दाखेरि चाहिँ यो अराजकता चाहिँ बढ्दै जाने हो कि भन्ने छ र अनि हामीले खालि उही खुद्रे भ्रष्टाचार भने साना मसिना जुन पेटी करप्सन छन् पञ्चायतकालमा हाम्रो खेमरा सरलाई धेरै थाहा हुन्छ पञ्चायतकालमा विशेष प्रहरी विभागले जसरी कारवाही गर्थ्यो साना तिनालाई त्यस्तै दृश्य अहिले अख्तियारले जुन किसिमको सार्वजनिक पदाधिकारीहरूमाथि जुनलाई अधिकार कारवाही गर्ने अधिकार दिएको छ त्यो कारवाही गर्न सके अवस्था छैन एकपटक सूर्यनाथ उपाध्याय हुँदाखेरि अलिकति यो स्रोत नखुलेको सम्पत्तिमा अलिक कारवाही गर्नुभएको थियो अब अहिले गएको एक वर्षमा जम्मा जम्मी 12 जनालाई कारवाही गरे अवस्था छ भनेपछि पहिला एक वर्षमा 63 जनालाई कारवाही 63 जनासम्मलाई कारवाही गरेको अवस्था थियो त्यसको छानबिन गरेको अवस्था थियो र कुनै पनि ठुला मान्छेमाथि ठुला पदाधिकारी सहसचिवभन्दा माथि अहिले अनुसन्धान गरिएको देखिन्न कुनै पोलिटिसियनमाथि अनुसन्धान गरिएको पनि देखिँदैन यी सार्वजनिक पदाधिकारी जो उच्च पदमा छन् कसैमाथि पनि कारवाही गरेको अख्तियारले अथवा अनुसन्धान सहित थालेको अवस्था छैन त्यसले गर्दा यो हाम्रो सानामै नै अख्तियार पनि सीमित भयो जसका लागि राज्यको अथाह सम्पत्ति खर्चिएको अवस्था छ अनि अर्को त अब अख्तियार पनि त्यो भित्रैको पनि अब यसको नियुक्तिको प्रक्रियाले हुनसक्छ त्यहीँबाट अब दीप बस्नेत जन्मे त्यहीँ राजनारायण पाठकहरू जन्मे र त्यहाँका पदाधिकारीहरूको पनि के भने नयाँ भन्सारको रूपमा चाहिँ अख्तियार देखायो जसलाई अनुसन्धान र कारवाही गर्ने जिम्मा दियो त्यहीँका पदाधिकारीहरू एकपछि अर्को माथि नै अनुसन्धान गर्नुपर्ने अवस्था आइसकेको कारणले गर्दा त्यो संस्थाको जुन नियुक्ति प्रक्रिया छ नियुक्ति प्रक्रियामा पनि सोच्नुपर्छ अब पनि नियुक्ति गरियो भने तिनै पात्रहरू पुग्छन् जो पहिला नै भ्रष्टाचार गर्नेहरूसँगै साँठगाँठ भएका र त्यसैमा संलग्न भएका पात्रहरू हुन्छन् त्योबाट नबाहिरिने हो भने फेरि पनि यस्तै पात्रहरू आउँछन् जसले अख्तियारलाई नै दुरुपयोग गर्ने अख्तियार दुरुपयोग गर्नेलाई कारवाही गर्नुपर्नेमा अख्तियारकै दुरुपयोग गर्नेहरू चाहिँ त्यहाँ पुग्ने अवस्था भयो त्यसले गर्दा शक्तिको पनि एक किसिमको जुन अख्तियारलाई संवैधानिक रूपमा प्राप्त अधिकार छ त्यो प्राप्त अधिकारलाई पनि छिन्न भिन्न पार्ने अर्थ अघि पनि कुरा आइ नै सक्यो जस्तो अब यतिखेर नै जुन संवैधानिक परिषदको जुन कानुन ल्याउन खोजेको थियो सरकारले त्यसलाई फेरि घुमाएर कुनै न कुनै दिन ल्याउँछ सरकार चाहिँ त्यो अख्तियार र अरू संवैधानिक अङ्ग जुन राज्यको शक्तिलाई र राज्यको खराबीलाई नियन्त्रण गर्ने प्रश्न उठाउने संवैधानिक अङ्गहरू हुन्छन् तिनलाई पनि औजारमा परिणत गर्न चाहन्छ जुन त्यो अघिल्लो चोटि त्यो अध्यादेश ल्याउन खोज्यो संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याउनु खोज्यो त्यसबाट नै सरकारको मनसाय के देखिन्छ भने सरकार यी संस्थाहरूलाई चाहिँ धरापमा पार्न सक्छ र ती संस्था आफू अनुकूल चाहिँ प्रयोग गर्छ जसलाई चाहिँ जसले सरकारमाथि नियन्त्रण गर्नुपर्ने हो सरकारले चाहिँ त्यो संस्थालाई औजार बनाइसकेको अवस्थामा यसले इमान्दार मान्छे विरोधी मान्छे सरकार विरुद्ध प्रश्न उठाउने मान्छे सरकारलाई अलिकति सरकारको खराब काममा असहयोग गर्ने मान्छेलाई मात्रै कारवाही हुन सक्ने अवस्था चाहिँ अख्तियारको जुन क्रियाकलाप छ यो दिनमा पछिल्ला दिनहरूमा हेर्दा एकपछि अर्को चाहिँ आउने क्रममा अब यो अख्तियार भन्ने संस्थाको बारेमा पनि बहस हुनुपर्छ त्यो संस्थामा जाने यदि राख्ने नै हो भने त्यो संस्थामा नियुक्त हुने पात्रहरू जो हुन्छन् ती पात्रहरूको विषयमा पनि गम्भीर बहस गरेर र त्यसले बदमासी गर्दैन भन्ने अनुभूत हुने गरी मात्रै नियुक्त हुनुपर्छ नत्र भने अख्तियारलाई अब लोकमान पछि नै व्यापक रूपमा प्रयोग गरेको त्योभन्दा अगाडि पनि प्रयोगै गरे हुन्छ सत्तारूढ दलले नै अख्तियार प्रयोग गरेको अवस्था छ त्यसले गर्दा त्यो बारेमा सोच्नुपर्छ त्यसपछि अघि हाम्रो खेमरा सरले भने जस्तो G2G पनि हाम्रै धेरैलाई चाहिँ आम मान्छेलाई के लाग्छ सरकार टु सरकार हुने कारोबारमा बदमासी हुँदैन एउटा सरकारले जुन जुन त्यो गर्ने कारोबार चाहिँ स्वच्छ हुन्छ भनिन्छ तर त्यो होइन G2G भने पनि त्यसमा कमिसन एजेन्ट जोडिएकै हुन्छन् त्यसमा चाहिँ अब सरकारले चाहे अनुसारको जुन कुनै कम्पिटिसनै गर्न पाउनु परेन जुनसुकै उसबाट कम्पनीसँग कारोबार गरे पनि हुन्छ त्यसले गर्दा यसमा तपाईँको G2G भनेर हामीले जसरी गर्व गर्छौँ त्यो चाहिँ खतरनाक छ र त्यो यो गोकुल बास्कोटा प्रकरणले नै देखाइसकेका छ कि त्यस त्यो चाहिँ G2G चाहिँ त्यो बढी नै हुन्छ जस्तो यो 2049 सालमा शैलजा आचार्यले संसदमा रासायनिक मलमा जसरी G2G मा जस्तो भारतसँग खरिद गर्न खोज्नु त्यतिखेर सिधै भन्नुभएको छ एक के अरे $12 चाहिँ प्रति मेट्रिक टन बढ्यो के अरे बढी तिर्नु पर्यो G2G भने पनि यसमा चाहिँ घाटा छ र बरु प्रतिस्पर्धा गर्दाखेरि अन्य मुलुकबाट ल्याउन सकिन्छ र त्यो प्रतिस्पर्धामै आउँदा चाहिँ सस्तो पर्छ भनेर उहाँले त्यतिखेर तथ्याङ्कै प्रस्तुत गरिसक्नु भएको थियो त्यो झन्डै 28,000 मेट्रिक टन ल्याउँदाखेरि त्यो तत्कालीन अवस्थामा झन्डै 2 करोड रुपियाँ चाहिँ बढी बिहोर्नु पर्यो G2G का कारणले भनेर हामीले जसरी जी टू जी भनेर सहज ढङ्गले लिएका छौँ त्यो सहज ढङ्गले लिनु हुन यो भित्र पनि अप्ठ्यारोहरू छन्। र अहिले जुन औषधि ल्याउने क्रममा पनि सेनाले जसरी अब जी टू जी भनेर सेनालाई दियो, सेनाका अधिकारीहरूले चाहिँ के भन्छन् भने हामीलाई यो अनुभव थिएन, हामीलाई थाहा पनि थिएन, हामी जुन कम्पनीमा गयौँ त्यो हामी जानुभन्दा पहिला त्यो योभन्दा अगाडिका संलग्न पात्रहरू चाहिँ त्यो त्यहाँ कम्पनीमा अब सरकारी कम्पनी होइन, त्यो कम्पनी नै हो, व्यापार गर्नै खोलेको कम्पनी हो, त्यो कम्पनीमा गएर एउटा प्राइस सेट गरिसकेका छन्। हामीले केही पनि गर्न सकेनौँ र अब बाध्यता थियो हामीलाई सामान नल्याइ नहुने, तर हामीले त्यहाँ अरू यो जुन बिचौलियाहरू र स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको जुन मिली भगत रहेछ हामीले त्यसलाई चिर्न सकेनौँ र हामी योमा चाहिँ फस्यौँ भनेर उहाँहरूले भन्नु भने चाहिँ उहाँहरूको एउटा अनुभव थिएन र अनुभवीहरूले के गरे पहिल्यै कम्पनीमा गएर एउटा प्राइस सेट गरिदिए, त्यही प्राइसमा खरिद गर्नुपर्ने र भित्राउनुपर्ने बाध्यता चाहिँ यो अहिलेको औषधिमा बन्यो। त्यो कारणले गर्दा यो अहिले औषधि प्रकरण बरु सेनाले पनि वास्तविकता के हो भने पनि उसले पनि बाहिर ल्याउनुपर्छ भन्यो, ल्याएको छैन, यो उनीहरूको पनि के छ भने यसमा चाहिँ बदमासी भएको छ, तर हाम्रो कारणले होइन कि हामीभन्दा पहिल्यै बदमासी सेट गरिदिएर गएको कारणले त हामी बाध्य भएर त्यो औषधि ल्याउनु पर्ने अवस्था आयो, नल्याउँदाखेरि फेरि सेनाको इमेज जाने हो चाहिँ त्यो खालको आएको छ। त्यस कारणले गर्दा यो विषयमा सेनासँग पनि यो के भयो कस्तो भयो भनेर एकचोटि संस्थागत रूपमा चाहिँ छलफल गर्ने हो भने योबाट धेरै विकृतिहरू बाहिर आउन सक्छन्। स्वास्थ्य मन्त्रालयभित्रको विकृतिहरू यावत विकृतिहरू स्वास्थ्य मन्त्रालय जुन औषधिको विषयमा सबैभन्दा बढी भ्रष्टाचार अब हतियार त्यसपछि औषधिमा छ, त्यसले गर्दा यो औषधिको विषयमा पनि हामीले चाहिँ गहिरेर अनुसन्धान गर्नुपर्छ। मेरो चाहिँ आग्रह ट्रान्सपरेन्सी इन्टरनेसनल संस्थागत भएको कारणले गर्दा व्यक्तिले लेख्ने एउटा हुन्छ, संस्थागत संरचनाले त्यसमा बहस अगाडि बढाउने चाहिँ अर्को ढङ्गले हुन्छ, पत्रकार लेखिदिने मात्रै हुन्छ, अब त्यसलाई फलो गर्ने र त्यसमा चाहिँ अलिकति निष्कर्षमा पुर्याइदिने काममा चाहिँ संस्थाले गरिदिएको राम्रो हुन्छ। अर्को चाहिँ अब धेरै जसो अहिले पछिल्लो समयमा चाहिँ नीतिगत निर्णयहरू टेन्डरका हरेक कामहरू चाहिँ नीतिगत निर्णयको रूपमा आउन थाले, क्याबिनेटका हरेक अब प्रधानमन्त्रीले नै नीतिगत निर्णय गराएर आफू अनुकूलका पात्रहरू जोडिएका कमिसन एजेन्टहरू हुन सक्छन् अनि आफू अनुकूलका व्यापारीहरू हुन सक्छन्। अहिले नयाँ नयाँ चाहिँ यो वर्गहरू देखा परेर उनीहरूले योलाई चाहिँ कम्पिटिसनमा लान नदिने र नीतिगत निर्णय गराएर एउटा व्यक्तिलाई चाहिँ एउटा कम्पनीलाई चाहिँ जुन खालको ठुल्ठुला आर्थिक कारोबारहरूको जिम्मा दिने जुन खेल पछिल्लो समयमा भित्रिएको छ यसको चाहिँ अब कतै पनि पहिला प्रश्न उठ्थ्यो, जस्तो लौडाको बेलामा त्यत्रो प्रश्न उठ्यो, एउटा खालि त्यसमा त सट्टै मुद्रा सट्टैको अनुमति मात्रै दिएको थियो, तर अहिले चाहिँ सबै कारोबार 7 अर्बको प्रोजेक्ट छ भने एउटा कम्पनीले सिधै दिने त्यो खालको खेलहरू चाहिँ एकदम बढ्दै गएको छ। र यो नीतिगत हरेक मन्त्री परिषदका हुने आर्थिक कारोबार जोडिएका नीतिगत विषयमा चाहिँ नगइरिने र त्यसमा बेलैमा प्रश्न नउठाउने भने भ्रष्टहरूकै चाहिँ एक किसिमको राज्य हुन सक्छ र भ्रष्टहरूलाई नै पावरफुल भएर कमजोरहरूलाई त्यो अब अख्तियार उनकै भयो, अब घुमै फिरे अब त्यो अख्तियारहरू मात्रै दायर नगरिसकेपछि अरू काम हुन सक्ने भएन, अब त्यो सम्पत्ति शुद्धिकरण पनि त्यत्रो एउटा विभाग छ त्यो विभागबाट नि खास कारवाही भएको अवस्था छैन, त्यसले पनि खालि अब सरकारले चाहेको पात्रलाई मात्रै कारवाही गर्ने कारणले गर्दा जुन हामीसँग धेरै निकायहरू करप्सन कन्ट्रोलका निकायहरू छन् तर त्यो कन्ट्रोल गर्ने निकायहरू पनि एक किसिमको राज्यको टुल्स र राज्यले नै त्यसलाई चाहिँ प्रयोग गरिरहेको अवस्था छ। त्यो हामीले कुनै कारवाही गर्यो भन्दा पनि कसरी कारवाही गर्यो, कारवाही गर्ने पात्रले गर्यो कि अथवा सरकारको चाहना अनुसारलाई कारवाही गर्यो कि भन्नुपर्ने अवस्था अख्तियारले होस् अथवा यो सम्पत्ति शुद्धिकरणले होस् तिनले मुद्दा तयार गर्दा पनि शङ्काको दायरामा राखेर हामीले त्यसलाई जाँच गर्नुपर्ने अवस्था आएको छ कि किनभने ती संस्थाको पात्रहरूको क्रियाकलापका कारणले गर्दा त्यो शङ्काको घेराभन्दा बाहिर राखेर हामीले सहज हेऱ्यौँ भने त्यो चाहिँ इमान्दार मान्छेहरू नै पर्न सक्ने खतरा छ र त्यो अनि त्यसैले कारवाही गरेर सरकारले हामीले कारवाही गर्यौँ भनेर चाहिँ वाइवाई गर्ने अख्तियारले पनि हामीले कारवाही गर्यो भने तर कसलाई कारवाही किन गरिरहेको छ भन्ने कुरामा चाहिँ क्वेसन नगर्ने हो भने इमान्दार पस्न सक्ने अवस्था चाहिँ छ। त्यसले गर्दा अब हामीसँग यो कानुनहरू नभएको होइन, कानुन छन्, संस्था छन्, तर संस्था र कानुन दुवै सरकारको औजार बन्यौँ, त्यसले गर्दा यो शक्ति सन्तुलनका निकायहरू जे जति छन् तिनलाई पनि हामीले घचघचाउनु पर्ने अवस्था छ, उनको दायित्वमा बाट उनीहरू पनि विमुख भएको अवस्था छ। अब अहिले एक त अब यो महाविपत्तिका कारणले गर्दा मान्छे भेटघाट गर्न गाह्रो भएको छ र अब अहिले कतिपय त जस्तो अब धेरै कुराहरू अहिले लुकेका छन् किन पत्रकारहरूले पनि व्यक्तिले भेटेर गएर डकुमेन्ट नै बेस्ट भएर त धेरै न्युज लेख्न सकेका छैन किन मान्छे भेट्न जान सक्ने अवस्था हुन्छ मान्छेले त्यसरी एक्सेस पनि नदिएको अवस्था, त्यसले गर्दा यसको चाहिँ अब बिस्तारै अब लकडाउन खुल्दै गएको र अब त्यो यो बिचमा जे जति कारोबारहरू भए आर्थिक कारोबार भए ती कारोबारको चाहिँ सबै चाहिँ गहिरेर अनुसन्धान नगर्ने हो भने योबाट चाहिँ एउटा विकृतिको चाहिँ माहौल विकृतिले चाहिँ एक किसिमको चाहिँ रजगज गर्न सक्ने अवस्था छ, त्यसले गर्दा हामीले यसमा चाहिँ अब पत्रकार रूपमा हामीले पनि गर्छौँ र संस्थाहरूले पनि यसलाई चाहिँ गहिरेर अनुसन्धान गर्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसले गर्दा फेरि म अहिले पछि तपाईँहरूको केही कुरा आयो भने म भनौँला अलिकति चाहिँ एउटा चाहिँ समस्या के छ भने यो वर्ष हामीलाई एकदम आर्थिक सङ्कट हुने एकदम लगभग निश्चित छ, किन कर तिर्न सक्ने हैसियत कसैको छैन, कर तिर्न सक्ने हैसियत नहुँदा साथै अब अप्ठ्यारो स्थिति छ। यो वर्षलाई चाहिँ आर्थिक अनुशासनको वर्ष बनाइएन भने झन् हामीले टर्चर खेप्नुपर्ने हुन्छ र यो जसरी अन्धाधुन्ध खर्च बढेको र यो खर्च बढेको र त्यो खर्चको चरित्र चाहिँ जुन अपारदर्शी छ त्योभित्र चाहिँ प्रवेश गर्नै पर्छ र त्यो प्रवेश गर्दा ती कुराहरूले चाहिँ बाहिर ल्याउनु पर्छ। सरकारको यो अनुत्पादक क्षेत्रमा खर्च गर्ने शैलीहरू अत्यधिक मात्रामा छ र हरेक ठाउँमा चाहिँ उनीहरूका कार्यकर्ता मात्रै चाहिँ युक्त गर्ने र तिनलाई मात्रै अवसर दिने एउटा अवस्था पनि सिर्जना छ। अर्को चाहिँ जस्तो पञ्चायतकालमा इतर पक्षलाई कुनै ठाउँ नदिने थियो, अहिले पनि कम्युनिस्ट इतरलाई कहीँ पनि देखि नसर्ने र ती छन् भने तिनलाई चाहिँ नामेट बनाउने एक किसिमले भने पञ्चायतको इतर भनेको पञ्चायतकालमा पुलिस रिपोर्ट लिन्थ्यो होला, अहिले पार्टीका कार्यकर्ताको रिपोर्टको आधारमा मात्रै कुनै मान्छे कहीँ छ भने त्यसलाई त्यहाँ पनि अरू उनका विचारसँग फरक मत राख्छ भने त्यहाँ पनि रहन दिन नसक्ने सरकारी मात्र होइन कि बाह्य जुन संस्थाहरू छन् अरू संस्थामा पनि निजी संस्थामा पनि उनीहरूको फरक मत राख्छ भन्ने लाग्यो भने त्यहाँबाट पनि उनीहरूलाई बाहिर नै बाध्य पार्ने स्थितिहरू चाहिँ सृजना भइरहेको छ। त्यसले गर्दा यो इतर पञ्चायतमा इतर थियो, अहिले पनि कम्युनिस्ट इतरलाई चाहिँ कतै ठाउँ नदिने जुन त्यो छ त्यो चाहिँ उन त्यो भइदियो भने त्यहाँ त क्वेसन क्वेसन उठाइदिन्छ, प्रश्न गर्छ र सरकारको आलोचना गर्छ भन्ने लाग्ने कारणले गर्दा सकेसम्म सरकार समर्थक मात्रै हरेकतिर है केही गरी कथम कथम कदाचित बचिहाल्यो भने पनि उनीहरूका अरिङ्गाल लगाइदिएर भए पनि सङ्कटमा पारिदिने दुःखमा पारिदिने यो खालको पनि यसले गर्दा लोकतान्त्रिक पद्धतिलाई नै धरापमा पार्ने हो कि संसदीय व्यवस्थालाई नै समस्या पार्ने हो कि भन्ने एउटा खतरा छ, त्यहाँ पनि हामी सचेत हुनुपर्ने अवस्था छ। धन्यवाद
धन्यवाद हरिबाद थापाज्यूलाई। असाध्यै डेटाबेसमा अहिले भएका फेरिस्त ठुला भ्रष्टाचारका काण्डलाई उजागर गरिदिनु भयो। यसपछि अधिकार कर्मी अधिवक्ता राममाया लामिछानेज्यूलाई म अनुरोध गर्छु र खास गरी यो अधिकारको पर्सपेक्टिभबाट यो सुशासनलाई प्रवर्धन गर्ने सरकारलाई जवाबदेही बनाउने पारदर्शी बनाउने अभियानमा कसरी जोडिन सक्छ यो कुरालाई अलिक बढी फोकस गरिदिनु होला।
धन्यवाद भनाल सर। अबको खोजी भनेको सुशासनकै खोजी हो, त्यहाँभन्दा बाहिरबाट हामीले अरू खोजी गर्यौँ भने हामी पार लाग्न सक्ने स्थितिमा छैनौँ। हामीले सुशासनका सन्दर्भमा कुरा गर्दा सुशासन के हो भनेर हेर्दै जाँदा के देख्यौँ त भन्दा सुशासनको परिभाषा गर्ने अथवा अवधारणागत कुरा बुझ्दाखेरि के बुझ्यौँ त भन्दा अत्यधिक रूपमा जनसहभागिता र नागरिकको आवश्यकता राज्यले सम्पादन गर्ने ठाउँमा वस्तु र सेवा प्रवाह गर्ने ठाउँमा एकदमै छिटो छरितो सर्वसुलभ तरिकाले उपलब्ध गराउनुपर्छ, जहाँ जनताको अत्यधिक सहभागिता हुनुपर्छ भन्ने कुरा विभेद रहित तरिकाले गर्नुपर्छ भन्ने कुरा चाहिँ सुशासनको मोटिभ हो। यसको मेन आधार के हो त भन्दा शान्ति र न्यायलाई स्थापना गर्ने हो। त्यो शान्ति र न्यायलाई स्थापना गर्ने सन्दर्भमा यसले के कुराको बढी वकालत गर्छ त भन्दा नागरिक स्वतन्त्रता र मानव अधिकारको प्रत्याभूति हुनुपर्छ भन्ने कुरालाई चाहिँ सुशासनले बढी जोड दिँदै आएको छ। त्यो सुशासन कसरी गर्न सकिन्छ त भनेर हेऱ्यो भने भ्रष्टाचारमा शून्य सहनशीलतालाई अप्नाउन सकिएन भने हामीले सुशासन चाहिँ प्राप्ति गर्न सक्दैनौँ। जसले भ्रष्टाचारमा शून्य संशीलता दण्डहीनताको अन्त्य हुनुपर्छ भने जुन अहिले हरि सरले उठाएका जुन सिलसिलाबद्ध घटनाक्रमहरू छन् ती घटनाक्रमहरूलाई हामीले हेऱ्यौँ भने यहाँभित्र हामीले व्यापक रूपमा जनमानसले उठाएको आवश्यकता अहिले हामीले केलाई आधार लिन्छौँ त भन्दा मिडियामा अहिले हेऱ्यो भने सोसल मिडिया हेऱ्यो भने हामी जताततै भ्रष्टाचारको कुरा मात्रै हेरिरहेका छौँ। कोरोनाले व्याप्त भएर मान्छेहरू त्रासदीपूर्ण अवस्थामा रहेको अवस्था छ, जीवन मरणको अवस्था छ, घरबाट बाहिर निस्किन नसकेको अवस्था छ। यो बेलामा सोसल मिडिया र अझै भन्यो भने त सहन नसकेर युवाहरू सडकसम्म निक्लेको स्थिति छ। यो के हो त भन्दा यो सुशासन र पारदर्शिता विरुद्धको आन्दोलनको एउटा चरम सुरुवात भएको हो भन्ने चाहिँ मलाई लाग्छ। हालाकि योभित्र केही बिचौलियाहरू घुसेका छन् अथवा अरू खालको तत्त्वहरू पनि घुसेको छ भन्ने कुरा पनि आशंका गरिएको छ, तर कुनै पनि राजनीति दलभित्र लागेकै व्यक्तिहरू भए पनि सुशासन चाहिन्छ भन्ने नन्स र भ्यालु बोकेका व्यक्तिहरू त्यहाँभित्र प्रवेश गरेका हुन् भन्ने लाग्छ। मलाई लाग्छ यो आन्दोलन आफ्नो आन्तरिक रूपमा चालित भएर जानु सक्छ, किनभने यो स्वतः स्फूर्त रूपमा उठेको आन्दोलन पनि हो। जुन श्रृङ्खलाबद्ध हरि सरले मैले त्यसलाई जोडिन दोहोऱ्याइन, जुन श्रृङ्खलाबद्ध रूपमा सरकारबाट भइरहेका जुन ज्यादती भ्रष्टाचारका अथवा दण्डहीनताका कुराहरू छन् वास्तवमा राज्य साँच्चै सुशासनबाट कुशासनमा प्रवेश गरेको छ, एकदमै अचाक्ली रूपमा बढेको छ। सरकारले के कुरा याद गरिरहेको छैन भने शासन पद्धतिमा जनताको सहभागिता र सुशासनको महत्त्व के हो र भोलि सरकारले राज्यलाई कता उन्मुख गराउँदै लैजाने। हामीले धेरै कुरा परिवर्तन गऱ्यौँ, धेरै पटक राजनीतिक परिवर्तन गऱ्यौँ, तर सत्ता मात्रै परिवर्तन गरेका छौँ। वास्तवमा त्यहाँभित्रका केही कुराहरू नयाँ पनि पायौँ। हामीले लोकतान्त्रिक भन्यौँ, प्रजातान्त्रिक भन्यौँ, गणतान्त्रिक भन्यौँ, शब्दमा शब्द चयनमा हेऱ्यो भने हामीले धेरै कुरा नयाँ पाए जस्तो पनि लाग्छ, सङ्घीयता पायौँ, तर त्यो भित्रको नन्त्र भ्यालुलाई हेऱ्यौँ भने साँच्चै सुशासन पायौँ कि पाएनौँ? नागरिकको आवश्यकता, जनताका आवश्यकतालाई सम्बोधन गर्न सक्ने खालको पद्धतिको विकास गर्न सक्यौँ कि सकेनौँ भनेर त्यो भित्र हेऱ्यौँ भने हामीले कुनै पनि कुरा प्राप्त गर्न सकिरहेको अवस्था चाहिँ हामीले पाउन सकिरहेका छौँ। कानुनको ऐन र चयनको स्थिति हामीले देखिरहेको अवस्था छ। अनि यो सुशासनका मूलभूत आधारभूत स्तम्भहरूलाई हामी युएनका पार्टी सदस्य राष्ट्र पनि हौ, त्यो सदस्य राष्ट्रको हैसियतले युएनले 8 आधार स्तम्भलाई सुशासन मान्छ। त्यो सुशासनभित्र हेर्दा जनसहभागिताको कुरा छ, विधिको शासनको कुरा छ, पारदर्शिताको कुरा छ, जवाबदेताको कुरा छ, उत्तरदायित्वको कुरा छ, कुशल र सक्षमताको कुरा छ, समता र समावेशिताको कुरा छ, सहमति उन्मुख राज्य व्यवस्थाको कुरा छ। यी कुरा हामीले कहाँनिर पायौँ त अहिले ती घटनाक्रमलाई हेर्दा? कोभिडलाई नै हेऱ्यौँ भने सुरुको अवस्थामा सर्वदलीय संयन्त्र निर्माण गरेर जसरी महाभूकम्पको बेलामा सबै दलहरू एकै ठाउँमा उभिएर त्यसलाई परास्त गर्नको लागि अथवा त्यसलाई व्यवस्थापन गर्नको लागि जसरी राज्य जुटेको थियो, त्यसै गरी आज यो विश्वव्यापी रूपमा र हाम्रो नेपालमै पनि त्यसले आन्त पारिरहेको अवस्थामा यो सर्वदलीय संयन्त्र किन निर्माण गर्न सकेन? आज खरिद प्रक्रियामा किन क्वेसन उठिरहेको छ? कम्तीमा एउटा संयन्त्र निर्माण गर्न सकेर हामीले त्यो संयन्त्रको निर्णयबाट ती खरिद प्रक्रियालाई परिचालित गर्न सकेको भए सायद आज पारदर्शिताको कुरामा क्वेसन कम उठ्थ्यो होला, क्वेसनै उठ्थ्यो उठ्थेन आफ्नो ठाउँमा होला। तर एकलौटी रूपमा सर्वसत्तावाद हामी दुई तिहाईको बहुमतको आधारमा जे पनि गर्न सक्छौँ भन्ने ठाउँमा चाहिँ सरकारले आफूलाई परिचालित गर्यो, जसको असर कहाँ पर्यो त भन्दा नागरिक समाजमा परिरहेको छ। आज मान्छेहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य, मान्छेको आज जीव ज्यान सङ्कटमा परेको स्थिति छ। मोबिलिटी पुरै बन्द भएको, घरभित्र बन्धक भएको अवस्थामा यस्ता खालका घटनाहरू घटेका छन् जुनलाई मैले दोहोऱ्याइन। यस्ता घटनाहरू घट्नु भनेको नेता नेतृत्व र शासन पद्धतिले नागरिकको विश्वास चाहिँ टोटल्ली रूपमा गुमाइरहेको स्थिति छ। त्यही गुमाएको स्थितिको परिणाम के हो त भन्दा युवाहरू जीवन मरणलाई पनि व्यवस्था गरेर सडकमा उत्रेको स्थिति हो। त्यसैले अहिलेको स्थितिलाई सरकारले आज पनि विज्ञ टोलीलाई, थिङ्क ट्याङ्करहरूलाई एकै ठाउँमा राखेर यसको समाधानको उपाय के गर्न सकिन्छ? पारदर्शिताको विषयमा हामीले के गर्न सकिन्छ? सुशासनको विषयमा के गर्न सकिन्छ? यो सङ्कटको बेलालाई कसरी समाधान गर्न सकिन्छ भनेर अहिले पनि थिङ्क ट्याङ्करहरूलाई राखेर कुरा गर्ने इन्भाइरोमेन्ट अहिले पनि सरकारले सोच्न सकिरहेको स्थिति छैन। किनभने राज्यमा थिङ्क ट्याङ्करहरू हुनुहुन्छ, छन्, व्यापक रूपमा छ, तर सरकार त्यो कुरालाई जहिले पनि के गरिरहेछ, इग्नोर गरिरहेको छ, जसले गर्दा अहिलेको कोभिडको स्थिति यस्तो छ। अब अहिले समावेशिताको कुरा र महिलाको कुरा हेऱ्यो भने अहिले क्वारेन्टाइनमा बस्ने महिलाहरूको स्थिति कति दर्दनाक स्थिति छ हेरौँ त। त्यहाँभित्र प्रेग्नेन्ट भएका महिलाहरू छन् जसको बारेमा राज्यले संवेदनशील भएर हेर्नुपर्ने स्थिति छ। क्वारेन्टाइनमा बसेका मान्छेहरूको मात्रै मृत्यु भइरहेको स्थिति छ। मानवीय संवेदनशीलता कोभिडमा गुमाएको छ हेरौँ त। आज नेपालमा व्यापक रूपमा कोभिडकै कारणले मृत्यु भएको सङ्ख्या त छैन, हालाकि सरकारले यो हाम्रो कारणले नियन्त्रण भयो भनिरहेको होला, विविध कारणले नियन्त्रण भयो होला, जस सरकारलाई नै दिउँला त्यसमा पनि आपत्ति छैन, ठिक छ। तर मरेको लासको स्थिति हेर्नुहोस् त, त्यो जलाउने विषयलाई हेर्नुहोस् त। मानवाधिकारको विषयवस्तु भनेको के हो? मान्छे जन्मेदेखि मृत्यु पर्यन्तसम्मका उसका संस्कारको अवलम्बन गर्न पाउनुपर्छ नि त। आज प्रतिदिनसम्म राख्यो भने सकेन होला, कोभिडमा कति दिनसम्म त्यो भाइरस जीवित रहन्छ भन्ने कुरा फाइनलाइज भएन होला, ठिक छ। तर सुरक्षित तरिकाले परिवारले आज पनि हामीले हेऱ्यौँ भने कतिवटा घटनाका डेथ बडीहरू सुरक्षित गरेर नेपाल सरकारले राखेको स्थिति छन् नि त। तर कोभिडका 20-22 मृत शरीरलाई अहिलेसम्मको स्थितिलाई हेऱ्यो भने त सुरक्षित गरेर राखेर परिवारलाई हस्तान्तरण गर्न सक्ने स्थिति त सरकारले सक्थ्यो होला नि। त्यो मानवीय संवेदनशीलता गुमाएको छ, जसले गर्दा डर र त्रास व्यापक रूपमा बढिरहेको छ। सरकारले मानवीय मूल्य र मान्यता पुरै ध्वस्त पारिसकेको छ। त्यसले यसले अर्को विश्वास गुमाइरहेको छ, आफ्नो घरको परिवार सदस्य गुमाएको छ, डेथ बडी छुनसम्म पाइरहेको अवस्था छैन। त्योबाट फैलिन्छ भने आफ्नो ठाउँमा होला, तर त्यो डेथ बडीलाई कहिलेसम्म संरक्षण गरेर राख्ने र कहिले हस्तान्तरण गर्ने भन्ने कुरा त सरकारले चाहे मृत्यु गर्न सक्छ होला नि त। नेपालमा त त्यति धेरै व्यापक रूपमा कोभिडकै कारणले मृत्यु भइसकेको स्थिति छैन नि त। त्यसैले मानवीय संवेदनशीलता पनि सरकारले गुमाइरहेको छ। अहिले हामीसँग भ्रष्टाचार नियन्त्रणका लागि 12 प्रत्यक्ष कानुनहरू छन्। भ्रष्टाचार नियन्त्रण ऐन छ, अत्याचार दुरुपयोग अनुसन्धान आयोग ऐन छ, हामीसँग लेखा परीक्षण ऐन छ, सार्वजनिक खरिद ऐन छ, हामीसँग 12 सुशासन सम्बन्धी नै ऐन छ सुशासनका लागि। तर ती ऐनहरूको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन। अहिले हामीले भनिहाल्यौँ नि, हामीसँग भएका लेटेस्ट ललाई प्रयोग गरेनौँ। हामीले प्रयोग गर्नुपर्ने लहरू के थिए? राष्ट्रिय जोखिम व्यवस्थापन सम्बन्धी ऐन थियो हामीसँग, त्यो अनुसार परिचालित गरेको भए स्थानीय निकाय सजिलैसँग परिचालित हुन सक्थ्यो। विपद व्यवस्थापन सम्बन्धी ऐन थियो हामीसँग, त्यो ऐनलाई परिचालित गरेको भए स्थानीय तहको सहभागिता तदारुकताका साथ जुट्न सक्थ्यो, जसले कोभिडलाई व्यवस्थापन गर्नको लागि, यो जोखिमलाई व्यवस्थापन गर्नको लागि ठुलो मद्दत हुन सक्थ्यो। जुन पारदर्शिताको क्वेसन उठेको छ त्यहाँ व्यापक रूपमा छलफल हुन्थ्यो। विविध समुदायहरू प्रशासन समेत संलग्न भएको, जनप्रतिनिधि प्रशासन समेत संलग्न भएको स्थिति थियो। त्यसले गर्दा के हुन्थ्यो, आम नागरिकको त्यसप्रति विश्वास र आस्था बढ्दै जान्थ्यो। त्यसैले यी कुराहरू पनि सरकारले गर्न सकेन र आफ्नो तरिकाले खरिद ऐनलाई मात्रै परिचालन गरेर यो बेलामा जे जसरी गरे पनि हुन्छ भन्ने तरिकाले गर्दा आज हालाकि खर्च भएका 10 अरब रुपियाँ साँच्चै खर्च भएका पनि हुनसक्छन्, तर क्वेसन पारदर्शिताको हो। खर्च भएको थियो भने कसरी खर्च भएको थियो त? क्वेसन पारदर्शिताको हो। खायो भन्ने आवाज किन उठिरहेको छ? निर्णय प्रक्रिया नमिलेको कारणले उठिरहेको छ। यदि निर्णय प्रक्रिया त्यसको प्रोसिड्युरल पाटोलाई हामीसँग भएको कानुनलाई कार्यान्वयन गर्ने क्रममा सब्सटेन्टिभ ललाई प्रोसिड्युरल लले तालमेल लिएर मिलाएर लिएर गएको भए त यी क्वेसन उठ्दैन थियो, पारदर्शिता देखिन्थ्यो नि त। त्यसैले त्यो जवाबदेही त त्यहीबाट आफै निर्धारण हुन्थ्यो, त्यो कुरा चाहिँ हामीले देख्न सकिरहेका छैनौँ। कसको जिम्मेवारी कहाँ कति कसले गर्ने भन्ने बारेमा पनि तोकिएको कानुनलाई नै क्रस गरेर आफ्नो तरिकाले कानुनको छिद्रबाट आफ्नो प्रयोग, त्यो के हो त भन्दा नैतिकताको क्वेसन हो। नैतिक धरातलको क्वेसन पनि हो, कानुनको भाइलेसनका सँगसँगै नैतिकताको क्वेसन पनि हो। त्यो मोरालिटीको क्वेसनले गर्दा अहिले के भएछ, व्यापक रूपमा उहाँहरूले भ्रष्टाचार गरेर सम्पत्ति एकछिनलाई मानव कमाउनु होला, तर नैतिकता गुमाउनु भयो भने भोलिको शासन पद्धतिका लागि उहाँहरूलाई सपोर्ट गर्ला कि नगर्ला नागरिक समाजले, त्यसको बारेमा नागरिक नै सरकारमा रहने वर्गहरू बढी संवेदनशील हुनुपर्ने अवस्था छ, तर ती कुराहरू हुन सकिरहेको छैन। अब हामीसँग यसका लागि थाई सरकार हुनुपर्छ भन्छ सुशासनका लागि। हामीसँग थाई सरकारको अवधारणा हेऱ्यो भने 2/3 को सरकार छ, 5% नढल्नेवाला छ, ढलाउन लायो भनेको अवस्था नढलेर रहेको स्थिति छ। यसको अर्थ के हो त भन्दा मताधिकार को अधिकारको अवस्था नै हो, जसलाई हामी थाई सरकार मान्न सकौँला। तर त्यो थाई सरकारभित्र जनताको जनआकाङ्क्षा, जनहित, जनभावना जोडिएको छ कि छैन भन्यो भने यी घटनाले पुरै उदाङ्ग पारिदिइसकेको छ कि नाङ्गो बनाइसकेको छ कि लिगल्ली थाई सरकार छ तर वैधताको क्वेसनबाट हेऱ्यो भने, विधिसम्म छ कि छैन भनेर हेऱ्यो भने सबै कुरा गुमाइसकेको स्थिति छ। यसपछि थाई सरकारको अलावा कानुन र नियमहरू कसो हुन्छ हामीसँग? अहिले हामीले भनिसक्यौँ 12 त प्रत्यक्ष सुशासन सम्बन्धी कानुन छ, सुशासनै नाम गरेको सुशासन सम्बन्धी कानुन छ हामीसँग, ऐन छ, तर त्यसको परिपालना हुन सकिरहेको स्थिति छैन। त्योसँग सङ्गठन हुनुपर्छ भन्छ, अहिले हामीले भनिहाल्यौँ हामीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, विविध निकायहरू छन्, तर ती सङ्गठनहरूको परिचालन कसरी भइरहेको छ? नियुक्ति प्रक्रिया मात्रै होइन, नियुक्त भइसकेपछिको अवस्थामा इमान्दारिता साथ त्यसको पालना गरिएको छ कि छैन भन्ने कुरा पनि सँगसँगै जोडिएको छ, त्यो पनि हुन सकिरहेको छैन। आज अख्तियारले नीतिगत निर्णय हेर्न नपाउने भन्ने विषय के हो सो वा ठुलो क्वेसन मार्क बनेर उपस्थित भएको छ। सरकारको अहिले भनिहाल्यौँ नि, कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, कार्यपालिकाले नीतिगत निर्णय गर्छ भने संसद सो वा आज 20,000 लागि पनि संसदले निर्णय गर्नुपर्ने हो कि? जस्तो स्थिति देखिसक्यो, जनमानसबाट जनविश्वास गुमाइसकेको स्थिति छ, वैधता गुमाइसकेको स्थिति छ। हालकि कानुनको भाषामा 2/3 हुनसक्ला, 5 हुनसक्ला, तर कामको नेचर, काम र व्यवहारको नेचरलाई हेऱ्यो भने त्यसको वैधता, लेजिटिमेसी चाहिँ गुमिसकेको स्थिति छ। भनेपछि कानुन भएर मात्रै पुग्दो रहेछ, सङ्गठन भएर मात्रै पनि पुग्दो रहेछ, त्यसलाई नेतृत्व गर्ने वर्ग कस्तो छ भन्ने कुरा निर्धारण गर्दो रहेछ। आज हामीले हेरिहाल्यौँ नि, भ्रष्टाचार गरेकालाई म भ्रष्टाचार गरेको छैन भनेर सिधै कार्यकारिणी अधिकार प्राप्त प्रधानमन्त्री बोल्नुहुन्छ भने, अनि त्यस अन्तर्गत रहेका निकायहरूले गर्ने निर्णयमा प्रत्यक्ष प्रभाव पर्छ कि पर्दैन, त्यो बारेमा प्रधानमन्त्रीले सोच्न आवश्यक छ। साँच्चै सुशासन हामीले खोजेका हौँ भने, साँच्चै सरकारले सुशासनको प्रत्याभूति दिलाउन खोजेको हो भने, त्यो बारेमा प्रधानमन्त्रीले सोच्न आवश्यक छ। पुरा सरकारले सोच्न आवश्यक छ, त्यो बारेमा सोचेको पनि हामी देख्दैनौँ। त्यसैले गर्दा के हो त भन्दा, हामीसँग भएका कानुनको प्रभाव, एकातिर कानुन बनाइन्छ केका लागि, संसदको भत्ता बढाउने ठाउँमा चाहिँ सबैजना सहमत हुन्छौँ, तर नागरिक हितको बारेमा अब घटाउनु पर्यो भन्ने बेलामा आयो भने विवादित हुन्छौँ। मिन्स वाट, नागरिकप्रति हामी कति सचेत छौँ, सरकार कति संवेदनशील छ, यस्तो कोभिडको बेलामा आउँदा पनि। समावेशिताको कुरा गऱ्यो भने हरेक बनेका संरचना, कोभिड नियन्त्रण गर्नकै लागि बनेका संरचनामा सहभागिताको क्वेसन गर्न सक्छ कि सक्दैन? संविधानले व्यवस्था गरेको कुरा हो नि त। संविधानले सुशासनको कुरालाई गर्दा त संविधानको प्रस्तावनामा नै सुशासनको कुरा राखिएको छ। राज्यका नीतिमा आर्टिकल 51(4)लाई हेऱ्यो भने त चुस्त दुरुस्त शासन सञ्चालन गर्ने, सुशासन कायम गर्ने, समृद्धि कायम गर्ने कुरा त लेखिएको छ त, तर लेखेको कुराले मात्रै त पुग्दो रहेनछ नि त। त्यसको कार्यान्वयनको लागि त नेतृत्व चाहिँदो रहेछ। त्यो नेतृत्व राजनीतिक दलबाटै उपस्थित हुने हो, तर अहिले कुन चाहिँ राजनीतिक व्यक्तिले सुशासनका लागि काम गर्छु भन्दा 10 व्यक्ति पनि राष्ट्रको लागि उपस्थित हुन नसकेको दुःखद घडी चाहिँ अहिले हामीले देखिरहेका छौँ। किनभने 10 नेतृत्व नेताले सुशासनका लागि हामी काम गर्छौँ, हामी 10 काम गर्छौँ, हामीसँग भएको सम्पत्ति मेरो नाममा भएको, मेरो परिवारका नाममा र मेरो आफन्तका नाममा भएको यति मात्रै सम्पत्ति हो। मैले 10 काम गर्दा मेरो सम्पत्तिमा 5% मात्रै बढी भएछ भने पनि मेरो म जेमा फाँसी जान तयार छु भन्ने खालको नेतृत्व खोइ हामीले पाउन सकेको, हामीले त्यो पाउन सकिरहेका छैनौँ। हामीले अहिले भने जस्तै असारे विकास गर्ने बेला होस् कमिसन, कोभिडको महामारी समाधान गर्ने बेला होस् कमिसन हुन्छ भने यसको लेजिटिमिटी सो वाट। अब युवाहरूले जुन आन्दोलनको सुरुवात गरेका छन्, मलाई लाग्छ यो आन्दोलन स्वतस्फूर्त रूपमा निक्लेको, त्यसैले निरन्तर रूपमा जुलुस, यो सरकार चाहिन्छ र ऊ सरकार चाहिन्छ, यही दल चाहिन्छ र उही दल चाहिन्छ भनेर निस्केको आन्दोलन होइन भन्ने मलाई लाग्छ। यो मिसयुज हुन्छ कि भन्ने चाहिँ एउटा च्यालेन्ज छ। यसले मूर्त रूप लिन थाल्यो र हामीले यस्ता खालका बसहरू चलाउँदै जान थाल्यौँ भने पक्कै पनि यसले भोलिका दिनमा चाहिँ सकारात्मक नतिजा दिन सक्छ कि भन्ने आशा हामीले गर्ने ठाउँ छ कि भन्ने चाहिँ मलाई लागेको छ। हस्, अहिले पछि केही कुरा आएछ भने फेरि जोडिउँ ल।
धन्यवाद राममाया लामिछानेज्यूलाई। उहाँले नागरिक अधिकारको पर्सपेक्टिभबाट, ह्युमन राइटको पर्सपेक्टिभबाट अहिले भएका कुराहरू माथि आफ्नो विचार राखिदिनु भयो। यसपछि हाम्रा बीच वरिष्ठ अधिवक्ता कानुनका विज्ञ हुनुहुन्छ डाक्टर नारायण घिमिरे सर, र उहाँ लामो समयदेखि यो भ्रष्टाचार विरोधी एक अभियानमा एउटा त्यो अभियन्ताका रूपमा पनि चिनिनुहुन्छ। डाक्टर घिमिरेलाई आफ्नो संक्षिप्त भनाइका लागि अनुरोध गर्छु।
धेरै धन्यवाद। यो अनियमितता बढ्दै गएको छ, कानुनको दायित्व बोध कसैले गरेको छैन, त्यसपछि रुल अफ ल हास्यास्पद रूपमा भएको छ। यही कारणले के छ भने राज्य एउटा फेलियरको अवस्थामा गएको छ भन्ने उहाँको जिस्ट मैले भेटे। अब यो यसमा यही हो, यो तथ्यको रूपमा उहाँले भन्नुभएको छ, उहाँलाई अनुभव पनि छ, यी कुराहरू सबैतिरबाट उठिरहेकै छ, यो प्रश्न छ, यो समस्याको रूपमा खडा भइरहेकै छ। यसमा कन्ट्रोल हुनु पर्यो, यसमा करेक्सन हुनु पर्यो भनिरहनु भएको छ उहाँहरू लगायतका धेरै मानिसहरूले। यो आवाज उठिरहेको छ, तथापि यो समस्या जस्ताको तस्तै छ। त्यसो भएको हुनाले सुशासन भन्ने वस्तु शब्दमा सीमित छ, यसको कुनै अर्थ औचित्य यसको उपलब्धि केही पनि छैन भन्ने उहाँले राखिरहनु भएको कुरामा लगभग नेपालभर यही कुरो उठिरहेकै छ। अर्को हरिवारजीले उठाइरहनु भएको अर्को एङ्गलबाट हेरिरहेको उहाँको दृष्टिकोण चाहिँ कस्तो देखियो भने एकदमै पेचिलो। प्र्याक्टिकल्ली के छ भने प्रधानमन्त्री अहिले 2/3 नेतृत्व गरिरहनु भएको प्रधानमन्त्री हुनुहुन्छ, उहाँ चाहिँ एउटा दलको मात्रै प्रधानमन्त्री हुनुहुन्छ पार्लियामेन्टमा गएर, उहाँ आफै जजसिपको रोल गर्नुहुन्छ, आफै जजमेन्ट गर्नुहुन्छ, र सानालाई अहिले अख्तियारले कारवाही गर्ने कुरा पनि भ्रष्टाचारका तमाम सिरिजहरू तथ्यहरू अरू परिस्थितिले पुष्टि गर्दा पनि सानालाई कारवाहीको दायरामा ल्याएर कारवाही गरे जस्तो, तर भ्रष्टाचारमा मुछिएका ठुलालाई कारवाही नगरिरहेको एउटा अवस्था छ। त्यसले के प्रश्न खडा गरेको छ भनेदेखि भ्रष्टाचारको विरुद्धमा कारवाही गर्नको निमित्त संविधानत खडा गरिएको निकाय अख्तियार आफै फेलर भएको छ, त्यसलाई प्रक्रियागत रूपमा पनि ढिलाइ गरिएको छ, त्यो संस्थालाई सरकारबाट संरक्षण गरिएको छ, त्यसमा चाहिँ यो भ्रष्टाचारको सिरिज श्रृङ्खला छोप्नका निमित्त सबैभन्दा पछिल्लो पल्ट यो कन्क्लुडिङतिर आइपुग्दा हरिवारजीले भनिरहनु भएको एउटा थप कुरो चाहिँ के बुझ्न जरुरी छ भने अहिलेको सरकार, अहिलेको सत्तारूढ सरकारप्रति यो इङ्गित भएको कुरा कस्तो पेचिलो छ त भन्दा, अहिले यो भ्रष्टाचारको श्रृङ्खलालाई संरक्षण गर्नका निमित्त उहाँले भनिरहनु भएको नियुक्ति चाहिँ पार्टीका कार्यकर्ता बाहेक अरू हुँदै हुँदैन, फरक मत राख्ने अथवा अरू अलिकति योग्यता भएका, दक्षता भएका, इमान्दार, निष्पक्ष भएका मान्छेहरू कसैलाई नभएकन पार्टीका आफ्नो यसम्यानहरूको भर्ती गर्ने क्रम चाहिँ किन बढेको छ भन्दा, यसको अन्तत्वगत भ्रष्टाचारलाई बढी संरक्षण गर्नका निम्ति यो प्रक्रिया चाहिँ अहिले अगाडि बढाइएको छ, कार्यशैली यही भएको छ। उहाँले जसरी टिप्पणी राखिरहनु भएको छ अहिलेको यथार्थ यही हो। यसो भनेको के भने भ्रष्टाचार चरम रूपमा भएको छ, बाँकी संविधान कानुन भन्ने कुरा देखाउने कुराहरू मात्रै भएको छ। यो देशमा नागरिकहरूको सरकार छैन, एउटा दलको सरकार छ, त्यो दलको सरकार भनेको चाहिँ नागरिकहरूको र नेपालको सरकार होइन, भ्रष्टाचार संरक्षण गर्नका निमित्त र आफन्तवादहरूको संरक्षण गर्नको निमित्त मात्रै सरकार चलिरहेको छ भन्ने दुवैजनाको अब्जर्भेसनबाट म के बुझ्दछु भने, अब अहिले यो राष्ट्रमा संघीयता छ, प्रजातन्त्र छ, लोकतन्त्र छ, कानुनका शासन छन्, संविधान पल्टाएर हेऱ्यौँ भने राम्रा राम्रा शब्द देखिन्छन्। ती शब्दहरू संविधान र कानुनको किताब र पानाभित्र मात्रै सीमित छन्, त्यसले कुनै अर्थ र औचित्य राख्दैन। यो आजको समस्या हो। अब रह्यो म के रिक्वेस्ट गर्छु भने, मेरो अब्जर्भेसनमा म यो हेरिरहँदा सुनिरहँदा यहाँहरूको योभन्दा अगाडि पनि मैले सुनिरहेको छु, अब यहाँहरू जतिको व्यक्तिहरू म लगायतका अरू मान्छेहरू पनि सडकबाट र तत्तत् फोरमबाट यो भ्रष्टाचार नियन्त्रण गर्नु पर्यो, भ्रष्टाचारलाई कारवाही गर्नु पर्यो भनेर एक थरी सडकबाट आवाज उठाइरहेका छन्। केही अर्का थरी मान्छेहरू आफ्नो फोरमबाट यसको प्रेसराइज गर्ने काम गरिरहेको छ। यो कुरा देशभित्रबाट नि भइरहेको छ, देश बाहिरबाट नि भइरहेको छ। यो सन्दर्भमा आज हामी सुशासन छैन यो देशमा भनिरहेका छौँ भनेदेखि यो के, अब मेरो अनुरोध चाहिँ के भने, यो के कारणले भएको छैन? केही कारणहरू त यहाँलाई यहाँ तथ्यगत रूपमा राख्नुभयो, तथ्याङ्कको रूपमा, तर हामी सँगसँगै के पनि भनौँ अब भने, यो नियन्त्रण गर्नलाई करेक्सन कहाँ कहाँ गर्नुपर्ने हो? हामीले प्रेस्क्राइब गर्नुपर्ने मेजरहरू अब के हुन सक्छ? हामी सबै यो भ्रष्टाचारको अन्त्य हुनुपर्दछ, सुशासन कायम हुनुपर्छ भनेर भनिरहेका छौँ, सडकबाट भनिरहेका छौँ, अन्तबाट भनिरहेका छौँ भने अब हामी एक्लै एक्लै यो भनेर हुँदैन, हामी एक ठाउँमा जोडिनुपर्छ। त्यो जोडिसकेपछि राष्ट्रिय एजेन्डा बन्नुपर्छ, यो देशको संरक्षणका निमित्त, भ्रष्टाचार नियन्त्रणका निमित्त र भ्रष्टाचारीहरूलाई कारवाही गर्नको निमित्त हामीले अगाडि के गर्नुपर्छ भन्ने कुरा एउटा प्रस्ताव यहाँहरू जस्तो मान्छेबाट आउनुपर्छ, अगुवाई गर्नुपर्छ र भ्रष्टाचार नियन्त्रण हुनुपर्छ र भ्रष्टाचारी विरोधीलाई कारवाही हुनुपर्छ भनिरहेका सबै झुन्डलाई एकताको सूत्रमा बाँधेर एकछत रूपमा यो अभियानलाई अगाडि कसरी बढाउन सकिन्छ, त्यतातिर सोचेनौँ भनेदेखि यो भ्रष्टाचार अब अझ बढी संस्थागत रूपमा अगाडि बढ्दै जान्छ भन्ने मलाई लाग्छ। यसो हुँदै गर्दा यो कानुनको शासन पनि हाम्रो खालि यो किताबको मात्रै यो के भन्छ सीमित हुन्छ। अब यो संविधानले परिकल्पना गरेको कानुनको शासन हुनेछ भनेको मैले बुझेको कानुनको विद्यार्थीको हिसाबले कानुनको शासन भनेको सुप्रिमेसी अफ ल हो, कन्स्टिट्युसनल सुप्रिमेसी हो। तर हामी कहाँ चाहिँ के छ भने व्यक्ति हाबी छ, सत्ता सुप्रिमेसी हिसाबले चलाउँछ र बाँकी काम केही गर्दैन। त्यसो भएको हुनाले प्रिस्क्राइब गर्नुपर्ने कुराहरू मैले नजिकबाट हेरिरहँदा र यहाँहरूले पनि यो अनुभवबाट हेरिरहँदाखेरि हामीले अब भन्ने बेला भनिसक्यौँ, अब भनेर मात्रै हुँदैन, अब एक्सन ओरिएन्टेड प्लानहरू हामीले ल्याएनौँ भनेदेखि यो भ्रष्टाचार बलियो बन्छ, यसले झन् के छ भनेदेखि देशलाई धाराशाहीतिर लैजान्छ भन्ने मलाई पनि लाग्दछ। त्यसो भएको हुनाले म अन्तिममा मेरो छोटकरी म के अनुरोध गरौँला भने, अब हामीले यो भ्रष्टाचार अख्तियारले पनि काम गर्न सक्दैन भने यसको वैकल्पिक कुरा एकपल्ट गरेर जाउँ। त्यो वैकल्पिक भनेको हामीले पनि कहीँ न कहीँ फोरमबाट उठाइरहेको कुरा के हो भने, यो भ्रष्टाचार नियन्त्रण र कारवाही गर्नका निमित्त संविधान त खडा गरिएको निकाय सरकारको छत्र छायामा र निर्देशनमा चल्ने भयो, यसरी चलिरहने संस्थाले काम नगरेपछि अब के गरौँ भने, एउटा शक्तिशाली आयोग जसले यो अख्तियार उपर पनि निगरानी राख्न सकोस् वा कारवाहीको दायरामा ल्याउन सकोस्, एकपल्ट राष्ट्रिय रूपमा र अन्तर्राष्ट्रिय तहको पनि सहयोग लिएर के गरौँ भने, एउटा यस्तो शक्तिशाली आयोगको माग गरौँ, नागरिक आयोगको माग गरौँ, जसले भ्रष्टाचारका सम्पूर्ण विषयहरूलाई केलाउन सकोस्, आजभन्दा अगाडि भएका भ्रष्टाचारीहरूलाई पनि कारवाहीको दायरामा ल्याउन सकोस्, यो अख्तियारले पनि कारवाही गर्न नसकेर सबैको भ्रष्टाचार विरुद्धको एउटा चाहिँ अभियानको रूपमा एउटा शक्तिशाली आयोग गठन गरेर कारवाही गरेर तिनीहरूको सम्पत्ति खोज्ने काम गर्ने एउटा काम गरौँ, सँगसँगै त्यति भइसकेपछि यो अब अघि नै घरिबाजुले निकाल्नु भएको अब अख्तियारको नियुक्तिको क्रममा चाहिँ सार्वजनिक रूपमै सुनवाई गरेर ओपनली एउटा अनेस्टी इन्टिग्रेटी भएका अलिकति क्वालिफाइड मान्छे वा समाजले पत्याउन सक्ने मान्छेको नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउनलाई प्रेसराइज गरेनौँ भनेदेखि दुईटा तवरले हामी गरेनौँ भने, एउटा चाहिँ नि व्यवस्थामै गर्नु पर्यो, त्यो भनेको संविधान कानुनमा कहाँ कहाँ संशोधन गर्नुपर्ने छ त्यसको लागि प्रेसर गरौँ, र यो अख्तियार आयोगले काम अहिले गर्दैन, यसले गर्न नसकेका अहिलेसम्मका देशमा भएका झगडेका विकृतिहरूका निमित्त सबै क्लियर गर्नका निमित्त करेक्सन गर्ने निमित्त एउटा शक्तिशाली आयोग गठन गरेर करेक्सन भइसकेपछि त्यही अनि परिवर्तन कहाँ गर्नुपर्छ, संविधान कानुनमा परिवर्तन गरिसकेपछि यस्तो अख्तियार होइन कि योभन्दा फरक किसिमको साँच्चीकै भ्रष्टाचारीहरूलाई कारवाही गर्न सक्ने निष्पक्ष स्वतन्त्र र सक्षम अख्तियारको हामीले परिकल्पना गरेर त्यो स्थापना गर्न सकेनौँ भनेदेखि यो अख्तियारको मामला बढ्दै जान्छ, यी सुशासन भन्ने कुरा कागजमा सीमित रहन्छ, कानुनी शासन भन्ने कुरा संविधानभित्र रहन्छ। हामीसँग सुशासन भन्ने एउटा ऐन छ, ऐन राम्याजीले भन्नु, त्यो ऐन पढ्दाखेरि के लाग्छ भने त्यहाँ अचम्म लाग्छ, जम्मै डिटेल हेरेर सुशासन सम्बन्धी छुट्टै कानुन छ, तर त्यहाँ सुशासनको परिधिभित्र कानुनको परिधिभित्र काम गरेन भनेदेखि सजायको प्रक्रिया एउटा पनि छैन, त्यो राख्नका लागि मै राखेको छ। त्यसैले कसरी सुशासन हो, जताततैबाट छुट दिएको लुप होल्सहरू छ, त्यहाँमाथि नि के छ भने सरकार जहाँ सत्तामा पुग्छ उसले संरक्षण गरेपछि यो चिजको हामीले यसरी बहस गरिरहँदा, हामीले कुरा भनिरहँदा हामी एक्लै एक्लै झुन्न झुन्न रूपमा यो कुरा प्रसारित गरेर यसको अन्त्येष्टि अथवा यसको कुनै रिजोल्युसन एउटा एउटा यसको समाधान हुन्छ जस्तो मलाई लाग्दैन। त्यसैले हामी अब एक ठाउँमा सबै यो भ्रष्टाचार विरुद्धको अभियानको रूपमा उभिएर करेक्सन गर्नुपर्छ, यो भ्रष्ट अख्तियारलाई पनि हामीले ओभरराइड गर्ने ओभरसाइट गर्ने हिसाबले एउटा संयन्त्र बनाउनुपर्छ भन्ने कुरामा हामी देशभित्र यहाँहरू जस्तो मान्छे र अरू यो सामाजिक अभियन्ताको रूपमा भ्रष्टाचार विरुद्ध अभियानमा लागिरहेका मान्छेहरूको एउटा ग्रेटर अलायन्स बनाएर यसमा प्रेसर दिएन भनेदेखि भ्रष्टाचार नियन्त्रण पनि हुँदैन, भ्रष्टाचारलाई कारवाही पनि हुँदैन, सुशासन पनि हुँदैन। यी तिनटै कुरा सँगसँगै लिएर जानको लागि एउटा एक्सन ओरिएन्टेड काम प्रस्तावित गरेर अगाडि बढ्नुपर्छ भन्ने मलाई चाहिँ यो मेरो अब्जर्भेसनले चाहिँ मेरो टुङ्गो मेरो कन्क्लुजन चाहिँ मलाई त्यस्तो लाग्दछ।
हस् धन्यवाद डाक्टर साहबलाई सर्टले यो सबै अब्जर्भेसन राखिदिनुभयो र खास गरी शक्तिशाली नागरिक आयोगको कुरा उठाउनु भएको छ र यसले थप बहस हुने नै छ यो विषयमा। यसपछि म केही अब थप्नु पर्नेछ कि प्रश्न या जिज्ञासाहरू उठेका छन् भने सुरुमा अधिवक्ता राममाया लामिछानेज्यूबाट सुरु गर्छु।
मलाई लाग्छ अब हामीले गर्नुपर्ने विषयवस्तु के हो अथवा सुधार गर्नुपर्ने ठाउँ के हो भन्ने कुरालाई अलिकति हाइलाइट गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्यो। यो व्यापक भ्रष्टाचार र अनियमिततालाई अन्त्य गर्न र सुशासनलाई स्ट्रेन्थेन गर्नको लागि जुन अहिले भइरहेको नीतिगत भ्रष्टाचारहरू अत्यधिक रूपमा आइरहेको छ, जुन आर्थिक कारोबार जोडिने विषयहरूलाई चाहिँ सदनबाटै पास गर्ने कानुन निर्माण गर्न चाहिँ आवश्यक छ भन्ने चाहिँ मलाई लाग्छ। अख्तियार एकदमै सबल हुन नसकेको अवस्थामा यसलाई सबल बनाउने तरिका के हो अथवा भ्रष्टाचारसँग नजोडिएका कुनै पनि दल र दलका नेता नै बाँकी नरहेको हो कि जस्तो देखिएको अवस्थामा कस्तो आयोग बनाउँदा ठिक हुन्छ, आयोगको संरचनाको बारेमा पनि हामीले कुरा गरौँ। त्यसैले गर्दा चाहे 48 सालदेखि भनौँ अथवा 63 सालदेखि भनौँ अथवा अरू कुनै समय भनौँ, एउटा समयावधि र रकमलाई कुनैलाई एउटा स्ट्यान्डर्ड मानेर चाहिँ त्यसपछि चाहिँ कारवाही गर्नुपर्छ भन्ने खालको कुरा चाहिँ हामीले लिएर जान सक्ने हो भने, त्यसलाई स्ट्यान्डर्ड मानेर लिएर जान सक्ने हो भने आयोग नयाँ बनाइँदा अथवा यसैलाई संशोधन गरेर लिएर जाँदा पनि काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई लाग्छ। र संवैधानिक निकायहरूलाई सक्षम बनाउन आवश्यक छ जसभित्र राजनीतिक दलभन्दा माथि रहेको अथवा एकदम हाई लेभल जस्तै राष्ट्रिय मानवाधिकार आयोगको अध्यक्ष हुनको लागि प्रधान न्यायाधीश नै हुनुपर्छ भने जस्तै खालको त्यस्तो खालको एउटा संरचना चाहिँ हामीले आयोगमा निर्माण गर्न सक्ने हो भने आयोगलाई हामीले सक्षम बनाउन सक्थ्यौँ कि र भ्रष्टाचारका मुद्दाहरूलाई अलि नियमित तरिकाले हेर्न सक्थ्यौँ कि भन्ने लाग्छ मलाई। चाहिँ हामीसँग रहेको सूचना आयोग छ, जुन सूचना आयोगलाई जान्न पाउने अधिकार वास्तवमा भने सबैभन्दा ठुलो कुरा चाहिँ यही नै हो, मान्छे जन्मदाको दिनदेखि जान्न पाउने अधिकारको सुरुवात हुन्छ, त्यो जान्न पाउने अधिकार लाई इन्स्योर गर्ने ल हामीसँग छ जुन सूचनाको हक सम्बन्धी ऐन र नियमावली, त्यसलाई हामीले एकदमै रूपमा व्यापक रूपमा सक्षम र सबल बनाएर यो आयोगलाई लैजानुपर्छ भन्ने मलाई लाग्छ। अनि हामीसँग अहिले अत्यधिक रूपमा उठेको हामीले अहिले प्रसङ्गमा अलिकति कम उठाउँ कि जस्तो पनि लाग्छ, जुन सुरक्षा निकाय त्योभित्र पनि अनुसन्धान गर्ने निकाय प्रहरी प्रशासन, हामीले यसलाई चाहिँ दण्डहीनताको पराकाष्ठाभित्र देखिरहेका छौँ जसले जिम्मेवारी वहन गर्न सकिरहेको अवस्था छैन, जहाँसुकै पनि आयोग गठन गर्ने अथवा समिति गठन गर्ने छानबिन समिति गठन गर्ने ट्रेन्ड बढेको छ, यसको अर्थ प्रहरी प्रशासनको जिम्मेवारीतामा क्वेसन उठेको छ, यसले पनि को प्रति जवाफदेही हुनुपर्ने हो भन्ने कुरा चाहिँ पुलिसको पनि यो नदेखिएको स्थिति छ, यसलाई पनि करेक्सन गरेर लिएर जानुपर्छ, यसले पनि सुशासनसँग डाइरेक्टली नागरिकसँग जोडिएको विषयवस्तु हो भन्ने लाग्छ। अब यो मिडियालाई नै आधार मानेर अथवा हामीले चलाएको यी छलफलहरूलाई आधार मानेर हामीले भन्ने हो भने हामीले मुलुकमा अभिभावकत्व प्राप्त गर्न सकेका छैनौँ, राष्ट्रपति र प्रधानमन्त्री नै एउटा दलको अथवा गुटको हो भन्ने तरिकाले देखिएको छ, यो चाहिँ तोडिनुपर्छ, उहाँहरू सुधारिनुपर्छ र प्रत्येक राजनीतिक दलहरूको मकसद चाहिँ कुशासन गर्ने होइन, वास्तवमा नीतिगत रूपमा सुशासनै गर्ने हो, त्यो हो भने प्रत्येक दलले यो कुरालाई आफ्नो ठाउँबाट सुधारेर लिएर जानुपर्छ भन्ने मलाई लाग्छ। हामीले संघीयता त ल्यायौँ तर संघीयताभित्र अधिकारको बाँडफाँडको कुरा गर्ने, यो संघीयता अत्यधिक रूपमा महँगो भएको छ, यसको बारेमा पुनर्विचार गर्न मलाई लाग्छ सबै राजनीतिक दलहरूले सोचिरहेका छौँ। हिजो राजनीति गर्नेहरूले सेवामूलक भएर सातु खाएर सेवाका लागि काम गर्नुहुन्थ्यो, समर्पित हुनुहुन्थ्यो, घर घडेरी बेचेर अब सडकमा पुगेका राजनीतिज्ञहरू पनि हुनुहुन्थ्यो, तर आज तलब खाएर भ्रष्टाचार गर्नेहरूको संख्या बढिरहेको छ, त्यसैले यो संघीयता विषयमा पनि हामीले केही सोच्नु पुनर्विचार गर्नुपर्ने हो कि राष्ट्र राज्यले भन्ने बेला पनि आइरहेको छ। अहिले भ्रष्टाचारमा जुन खरिद ऐन छ, जुन खरिद ऐनलाई रक्षा कवचको रूपमा प्रयोग गरिएको छ, यो कुरा चाहिँ रोकिनुपर्छ भन्ने मलाई लाग्छ। संवैधानिक निकायलाई हामीले एकदमै व्यापक रूपमा चाहिँ एकदम सक्षम बनाउन सक्नुपर्छ। संवैधानिक निकाय भनेको सरकारले गर्ने गलत कार्यलाई अथवा गलत ट्र्याकमा जान लागेको अवस्थालाई पनि कन्ट्रोलमा ल्याउने हो, जुन कुरा अहिले नै उठिसकेको छ नियुक्ति प्रक्रियादेखि यसको सक्षमताका विषयमा विषयमा र इमान्दार मान्छेहरूको नियुक्तिको प्रक्रिया हामीले थाल्नुपर्छ। त्यसका लागि संवैधानिक निकायमा को जान चाहन्छ नामावली कलेक्सन गरेर त्यसलाई व्यापक रूपमा बरु 2-3 महिना लागेर छलफल गर्नुपर्छ। असल मान्छेहरू सेलेक्सन गर्ने पद्धतिको विकास हुन आवश्यक छ भन्ने मलाई लाग्छ। असाध्यै भन्न मन लागेको तर मानव अधिकारको दृष्टिकोणबाट भनिहाल्न पनि नहुने खालको विषय भ्रष्टाचार किन गर्छ मान्छेहरू किन गरिरहेको छ कसको लागि गरेको छ 7 पुस्ताको लागि गरिरहेछ। त्यसो भए भ्रष्टाचार साँच्चै गरेको यसको दुरुपयोग चाहिँ हुँदैन फेरि नगरेको मान्छे त्यो भित्र पर्नु हुँदैन फेरि तर साँच्चै भ्रष्टाचार गरेको कुरा पुष्टि भएको अवस्थामा त्यसको सन्तानलाई पनि राजनीतिमा प्रवेश गर्न नदिने अथवा प्रशासनमा नियुक्ति आउन नदिने ट्रेन्ड बसाल्ने हो भने लाग्छ किनभने आफ्नो लागि मात्रै आज भ्रष्टाचार गरेको छैन मान्छेहरूले 7 पुस्ताको लागि गरेको छोराको लागि गरेको छोरीको लागि गरेको त्यसरी त्यसलाई रोक्ने मापदण्ड कहाँनिर बनाउने हुनसक्छ हामी चाइल्ड लाइफको पर्सपेक्टिभबाट यो मिल्दैन भन्न सक्छौँ होला तर फेरि अरू चाइल्डहरूलाई हेऱ्यौँ भने त अरू चाइल्डहरू त त्यो फेरि विभेदबाट त वञ्चित भएको अवस्था यसको बारेमा राज्यले सोच्ने हो कि मलाई लाग्छ कसरी मलाई कडा भन्न सक्ला यहाँनिर पनि हामीले विचार गर्नुपर्ने हो कि भन्ने पनि मलाई लाग्छ। त्यसैसँग नागरिक समाजको एकीबद्धता एकदमै ठुलो आवश्यकता बनेर आएको छ। त्योभन्दा पनि अझै ठुलो विकराल स्थिति अहिले सरकार कसले निर्माण गर्छ अथवा सत्ता कसले प्राप्ति गर्छ भन्ने आधार चाहिँ गरिबको मतले निर्धारण गर्छ। पोजिटिभ भाषामा भन्दा गरिबको सरकार भन्न मिल्ने त्यो गरिब कहाँनिर बिक्री हुँदो रहेछ भने एउटा साडीमा बिक्री हुँदो रहेछ एक छाक भातमा बिक्री हुँदो रहेछ तर सक्षम र सबल नागरिकको मत बराबरको मत उसको पनि मत हुन्छ बराबरको मत हुन्छ। त्यसैले यो गरिबीको उन्मूलन हामीले गर्न आवश्यक छ अशिक्षाको उन्मूलन अन्त्य गर्न आवश्यक छ। हामीले धेरै राजनीतिक परिवर्तन गऱ्यौँ तर गरिबको अवस्थामा परिवर्तन गरेनौँ विचारको दरिद्रतामा हामीले संशोधन गर्न सकेनौँ। यी कुरालाई हामीले हेर्न सक्यौँ भने मलाई लाग्छ केही न केही किनभने युवाहरूमा केही न केही जागृत भावना आएको छ। अहिले बाहिर गएर सुशासन देखेकाहरूलेहरू पनि नेपाल कोभिडकै कारणले भए पनि एउटा अवसरको रूपमा विकास भइरहेको छ। युवाहरू नेपालमै फर्के भने मलाई लाग्छ आन्तरिक रूपमा आफ्नो खालको आन्दोलन पनि सुरु हुन्छ सुशासनका लागि र यसले मार्ग निर्देश गर्छ होला पोजिटिभ भन्ने चाहिँ म आशा गर्न सक्छु।
हस् धेरै धेरै धन्यवाद अधिवक्ता राममाया लामिछानेज्यूलाई। यसपछि अब वरिष्ठ पत्रकार हरिबहादुर थापा सरलाई म अनुरोध गर्छु।
धेरै कुराहरू आइसके यसमा मैले प्रवेश गरिनँ हाम्रो अघिल्लो वक्ताबाट नै आयो। मैले यसमा खासमा जस्तो संसदीय पद्धतिमा प्रमुख प्रतिपक्षी दल जुन हुन्छ उसले पनि सरकारले गरेका खराब कामको आलोचना गर्ने र आम मान्छेलाई सचेत तुल्याउने र वैधानिक थलो संसदमा त्यो विरुद्ध अब विभिन्न विषय प्रस्ताव ध्यान आकर्षण प्रस्ताव गर्न सक्छ संकल्प प्रस्तावबाट चाहिँ सरकारलाई निर्देशन दिन सक्छ कहिलेकाहीँ बहुमत पुग्दैन भने कम्ती संसदमा विषय उठाउँदा पनि सरकार चाहिँ सतर्क हुन सक्छ। त्यो विषयमा संसदमा जुन प्रमुख प्रतिपक्षी दल छ दलले त्यो भूमिकामा निर्वाह गर्नलाई पनि घचघचाउनु पर्ने अवस्था छ। अनि अर्को जस्तो पहिला विगतमा मैले अब धेरै वर्ष संसदकै रिपोर्टिङ गरेको र संसदले विगतमा चाहिँ के थियो भने 2050 सालपछि संसदको लेखा समिति यति धेरै सक्रिय थियो कि सरकारका तमाम गतिविधिलाई र सरकारका खराब कामलाई सबै उसले एक्सपोज गर्थ्यो। अब अहिले पनि प्रतिपक्षी दलकै अब काङ्ग्रेसकै सभापति हुनुहुन्छ तर लेखा समिति छ भन्ने अनुभूत गर्न नसकेको अवस्था छ। त्यसले गर्दा यो वैधानिक थलो हो संसदको लेखा समिति जहाँबाट सरकारका हरेक कामलाई हरेक डकुमेन्ट ल्याएर अनुसन्धान गर्ने र त्यो चाहिँ बाहिर ल्याउने सक्ने अवस्था छ। अब अख्तियारले बरु त्यो तलमाथि गर्न सक्ला त्यो त संसद हो त्यहाँ पत्रकारहरूकै अगाडि नै त्यो विषयमा छलफल गर्ने कारणले गर्दा त्यो लेखा समितिको भूमिकालाई पनि र त्यसको सभापतिलाई प्रतिपक्षी दलहरू अथवा सत्तारूढ दलका सदस्य आउँदैन भने प्रत्येक दिन बैठक बोलाइदिने हो भने त उनीहरूलाई बाध्य हुन्छन् र अनि त्यहाँका सरकारको नियत पनि थाहा हुन्छ किन सरकार चाहिँ संसद बोलियो भएको देख्न चाहँदैन संसदीय समितिहरूको क्रियाकलाप पनि उनीहरूलाई मन पर्दैन। त्यसले गर्दा संसदले र अब अरू समिति सरकारकै बहुमतमा छ र द्वितीय बहुमतमा छ सभापति पनि उनीहरूकै छन् तर लेखा समिति प्रतिपक्षी भएको दलको भएको नाताले गर्दा त्यो लेखा समितिलाई सक्रिय बनाउनु पर्छ। त्यो भयो सक्रिय भयो भने धेरै कुराहरू अहिलेका कुराहरूलाई तथ्यगत ढङ्गले उजागर गर्न सकिन्छ भन्यो। नारायण सरले जुन नागरिक आयोगको कुरा गर्नुभयो नागरिक आयोगले अब त्यसमा अब प्रश्न उठाउने छलफल गर्ने तर त्यसलाई अब मुद्दाको रूपमा लान सक्ने बहस गराउन सकिन्छ तर अब त्यसलाई अब अख्तियारले नै त्यसलाई पिकअप नगरेसम्म त्यो खालि एउटा उठाउने र आम मान्छेलाई सचेत गराउने काम चाहिँ हुन्छ तर त्यसबाट चाहिँ फेरि कारवाहीको उसमा चाहिँ अलिकति गाह्रो पर्ने किन अब अहिलेको हाम्रो जुन संविधान छ संविधान त हामीले अब आम नागरिकको दायित्व हो खराब कामको उजागर गर्ने एक्सपोज गर्ने र त्यो विरुद्ध माहौल बनाउने र त्यस्ता पात्रहरूलाई समाजमा तिरस्कार गर्ने त्यो हामीले गर्न सक्ने नागरिकहरूको हक हो। आयोगको हकमा चाहिँ हामीले जुन हाम्रै करमा चाहिँ जुन अख्तियार दुरुपयोग आएको छ त्यो हाम्रो कर्म सञ्चालित हो र त्यो हाम्रो कर्म सञ्चालित भएपछि त्यसलाई पनि सजग गराउने दायित्व र त्यसलाई कर्तव्यच्युत भएको खण्डमा
प्रश्न उठाउन सकियो र उसको कर्तव्य च्युतबाट चाहिँ हुनबाट जोगाउन सकियो भने त्यसलाई पनि एउटा वैधानिक थलो अख्तियार पनि हो र अब अर्को महालेखा परीक्षक पनि हो जस्तो महालेखा परीक्षकले पनि वर्ष दिनमा एकचोटि रिपोर्ट बुझाउँछ तर त्यसपछि चाहिँ उसको रिपोर्टमा खास छलफल हुँदैन त्यो छलफल हुने थलो लेखा समिति हो मान्छेले त्यो जतिखेर उसले छलफल गर्छ त्यो बेला मान्छेले बिर्सेका हुन्छ जस्तो भारतमा चाहिँ एउटा प्र्याक्टिस राम्रो प्र्याक्टिस के छ भने ठुला केस आयो भने बिचैमा अडिट गरेर संसदको समितिलाई बुझाउने अनि संसदको समितिलाई बुझाइसकेपछि त्यसमा छलफल गरेर निर्देशन दिने संसदीय समितिले निर्देशन दिने जुन भारतमा सुरु भएको छ त्यो पनि हामी कहाँ हुनुपर्छ र त्यो हाम्रो अहिले कानुनमा पहिलाको कानुनमा थियो पछिल्लो यो कानुनमा चाहिँ त्यो प्रावधान हटाइएको छ नत्र बिचैमा पनि उसले आफ्नो रिपोर्ट चाहिँ संसदको समितिलाई दिएर त्यहाँ छलफल गराएर अनि सरकारलाई नियन्त्रण गर्न सक्ने अवस्था हुन्थ्यो त्यो चाहिँ हामी कहाँ कम छ अनि अर्को अब राजनीतिक दलहरू सञ्चालन गर्ने अब राजनीतिक दल अब लोकतन्त्रका यी अवयव हुनु उनीहरू बेगर दल संसदीय पद्धति र बहुदलीय पद्धति चल्दैन तर हामी कहाँ के भने राजनीतिक दललाई चाहिँ अनुदान दिने सवालमा अहिलेसम्म अनुदारवादी नीति अप्नाइयो तर राजनीतिक दललाई राज्यकै उसबाट के अरे उनीहरूलाई अनुदान दिनुपर्छ त्यो दियो भने राजनीतिक दल पनि अडिटको जुन महालेखा परीक्षकको अडिटको दायरामा आउँछन् त्यो कारणले गर्दा त्यो राजनीतिक दललाई किन चन्दा नदिने त्यसलाई दिने पनि पैसा धेरै लाग्ने पनि होइन तर हामी दलीय पद्धति मान्छौँ तर दललाई बलियो बनाउने र दललाई चन्दा दिनुपर्छ भन्ने मान्यतामा चाहिँ हामी किन विमुख भइरहेका छौँ दल भइसकेपछि उनीहरूलाई सञ्चालन गर्न पैसा चाहिन्छ अनि कहीँबाट नपाएपछि त माग्ने हुन्छ अनि त्यस कारणले गर्दा माग्ने क्रममा उनीहरूले अब त्यो कसले दिन्छ भने तिनै खालि व्यापारीहरू जो अवैध काम गर्छन् तिनलाई दिन्छन् अनि तिनैको प्रोटेक्सनकर्ताको रूपमा दल र दल सत्तारूढ दल बन्न पुग्छ त्यसलाई त्यो हामीले राजनीतिक दललाई दिने सहयोगको हकमा पनि राज्यबाट अनुदान दिनुपर्छ भन्ने पटक पटक आयो तर कानुनी रूप लिन नसकेको अवस्था छ त्यसलाई पनि कसरी हुन्छ राजनीतिक दललाई त्यो दिनुपर्छ अनि अर्को सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति चाहिँ बेला बखत छानबिन गर्ने हो भने एकाधको छानबिनले पनि एक किसिमको माहौल ल्याउन सक्छ जस्तो 2060-61 जसरी कारवाही सुरु हो त्यसले गर्दा एउटा माहौल बनाएको थियो भन्सारमा जानलाई कर्मचारीहरू जान डराउँथे तर बिस्तारै अख्तियारले त्यो छोडिदिएपछि फेरि त्यस्ता ठाउँमा जाने र कमाउने खेलहरू बढ्यो त्यसले गर्दा एउटा स्रोत नखुलेको सम्पत्ति चाहिँ सार्वजनिक पदाधिकारीहरूमा चाहिँ छानबिनलाई चाहिँ अलिकति प्रभावकारी बनाउने हो भने करप्सनको स्रोत कम हुन्छ र त्यसले गर्दा अनि अर्को चाहिँ अहिले अब हामी कहाँ धेरै छलफल हुँदैन छलफल अब धेरै चाहिँ हाम्रो अब कानुन व्यवसायी साथीहरूलाई थाहा हुनुपर्छ जस्तो लाग्छ हामी कहाँ सामान्य मान्छेको नाममा ठुला कारोबार गर्ने प्रवृत्ति अहिले पनि छ के छ भने तपाईँको एलसी काण्डमा 250 करोड जसलाई अभियोग लगाइयो एउटा महोत्तरीको बलामपक्की भन्ने जसको खुट्टामा जुत्ता थिएन त्यस्तो खुट्टामा जुत्ता लाउन नसक्ने मान्छेलाई चाहिँ हामीले 2 अर्ब 50 करोडको थलीको मुद्दा लगाइयो भनेपछि यो अवस्था अहिले पनि छ धेरै जसो अवैध र सवालहरूले सामान्य मान्छेहरूकोलाई चाहिँ अगाडि सारेर तिनको नाममा कारोबार गर्ने र तिनलाई फसाउने क्रम जारी छ त्यो अब अझै त्यो एउटा केस छिनि नै बाँकी छ जस्तो ठुलो नक्कली गाडीको कारोबार गर्ने मान्छेको व्यक्ति पनि जो औषधि खान नसक्ने मान्छेलाई त्यो औषधि खानलाई पैसा दिए बापत उसको नागरिकताको नाममा नागरिकता मिसयुज गरेर चाहिँ यो खालको बदमासीहरू भएको छ अहिले पनि निरन्तर रूपमा सामान्य मान्छेहरूलाई प्रयोग गरेर यो जुन बदमासहरूले एक किसिमको ठुल्ठुलो कारोबार गर्ने खेलहरू छ त्यो पनि उजागर नगर्ने हो भने उजागर नगर्ने हो र त्यो माहौल नबनाउने भने ती पीडित सामान्य मान्छेले पनि ठुल्ठुला अभियोगमा पीडा बोक्नुपर्ने अवस्था कन्टिन्यू रहन्छ त्यो विरुद्ध पनि अहिले धेरै जसो खेलहरूमा त्यस्तै पात्रहरूको नै नागरिकता प्रयोग भइरहेको छ र जो त्यसका लाभ लिनेवाला छन् ती लाभ लिनेवालाहरू चाहिँ सिनमै नआउने उनीहरूको सिनमै नदेखिने अवस्था छ त्यसमा पनि हामीले अलिक सचेत हुनुपर्ने अवस्था छ अनि जस्तो अब जुन अख्तियार को जुन ओभरसाइट एजेन्सी त्यो भन् त्यसलाई पनि निगरानी त्यसका कामलाई पनि निगरानी गर्ने चाहिँ अब बाहिर पनि निगरानी गर्नु पर्यो संसदको समिति जुन संसदीय समितिलाई पनि त्यो अधिकार छ त्यसले पनि निगरानी गर्ने र तिनका क्रियाकलाप गलत छन् भने त्यो पनि एक्सपोज गराएर उनीहरूलाई पनि अख्तियारबाट निस्किँदाखेरि राजनारायण पाठक दीप बस्नेतहरू ननिस्किउन् भन्नका खातिर पनि तिनीहरूको क्रियाकलाप र तिनको सम्पत्तिमाथि पनि छानबिन गर्नुपर्छ जो अख्तियारमा पदाधिकारी भनेर जान्छन् त्यसमा पनि वाच गर्नुपर्छ त्यो छानबिन भयो उनीहरूको पनि अनुचित महत्वाकांक्षा चाहिँ बढ्न पाउँदैन र त्यसमा जाने र अलिकति अब करप्सनमा चाहिँ अलिकति यो जुन सरलीकरण सहज रूपले हामीले ठानिँदैन नागरिकहरूले सहज रूपले ठानिँदाखेरि चाहिँ यो एउटा सरलीकरण भएको छ हुँदाहुँदा अब यो सांस्कृतिकरण हुने खतराहरू छन् त्योबाट जोगिएन भने भोलि समाजमा इमान्दार चाहिँ बाँच्न गाह्रो हुन्छ भ्रष्टहरूकै चाहिँ रजाइ चल्न सक्छ तिनैले नै ती इमान्दारहरूलाई पाखा लगाइदिने र कहीँ पनि टिक्न नदिने अवस्था बन्न सक्छ त्यो कारणले गर्दा इमान्दारहरू चाहिँ सङ्गठित हुनुपर्ने अवस्था छ भ्रष्टहरू सङ्गठित छन् इमान्दारहरू सङ्गठित नभएको हुँदा इमान्दार पात्रहरूको जुन हाम्रो नारायण सरले नागरिक आय भन्नु त्यस्ता चाहिँ बरु समूह भनेर कसरी प्रतिरोध गर्न सकिन्छ?
हस्, धेरै धेरै धन्यवाद वरिष्ठ पत्रकार हरिबहादुर थापाज्यूलाई। ढिलो नगरिकन अब कन्क्लुडिङ तिरै जान्छु म, अब यसपछि ट्रान्सपरेन्सी नेपालका अध्यक्ष खेमराज रेग्मी सर।
धन्यवाद छ। अब प्राय सबै कुराहरू आएको छ हरिबहादुर बहिनीज्यू र चाहिँ राममाया लामिछानेज्यूबाट पनि स्पष्ट रूपमा सुशासन र भ्रष्टाचार नियन्त्रणका सम्बन्धमा यसका अहिले भइराखेका वर्तमान स्थिति र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विभिन्न उपायहरूका बारेमा पनि स्पष्ट धारणा आयो। मूलत के भने भ्रष्टाचार नियन्त्रण गर्नमा चाहिँ दुईटा उपायहरू हुन्, एउटा चाहिँ प्रशासनिक उपाय र एउटा चाहिँ कानुनी उपाय। प्रशासनिक उपाय कार्यान्वयन गर्ने भनेको चाहिँ सरकारले, जस्तो मन्त्रीले सचिवले बदमासी गर्यो भने प्रधानमन्त्रीले देन एन्ड देयर कारवाही गर्नुपर्ने अवस्था हो, र त्यसपछि तलका कर्मचारीहरू चाहिँ विभागीय प्रमुख अथवा चाहिँ कार्य प्रमुख चाहिँ उनीहरूको चाहिँ इमिडिएट चाहिँ सुपरभाइजर हो, मोनिटरिङ गर्ने मान्छे उही हो। त्यस हुनाले उनीहरूलाई जवाबदेही गराइनुपर्छ। मानव मालको र हाकिमहरूलाई चाहिँ त्यसमा संलग्नता छैन भनेर चोख्याए, यस्तो प्रवृत्ति बढ्दै गएको छ अहिले। अब हुँदाहुँदा चाहिँ त कस्तो भनेदेखिलाई त्यसको कसैले पनि जवाबदेही नलिने। अब जस्तो अहिले हरिबहादुरजीले प्रसङ्ग उठाउनु भयो, आयल निगम जग्गा खरिद काण्डमा 1 अरब रुपियाँ भन्दा बढी घोटाला भएको संसदीय विभिन्न समितिहरूले, लेखा समिति लगायतले उनीहरूले प्रतिवेदन दिएका छन्। त्यसमा अनुसन्धान गरेर कारवाहीको अन्तिम टुङ्गोमा चाहिँ अख्तियार पुर्याइसकेको विभिन्न सूचना माध्यमहरूबाट चाहिँ थाहा हुन आएको, कार्यान्वयनमा अख्तियारले पनि लान सकेन। अब यसले गर्दाखेरि के देखियो भनेदेखिलाई यो प्रशासनिक तहबाट रोकिनु पर्ने जुन चाहिँ भ्रष्टाचार हो त्यो बिल्कुलै रोकिएन। मन्त्रीहरू सचिवहरूबाट चाहिँ हुने भ्रष्टाचारमा प्रधानमन्त्री वास्तवमा कडाईका साथ चाहिँ पेश हुनुपर्नेमा उहाँ भ्रष्टाचारीहरूको चाहिँ संरक्षकको रूपमा, अघि हरिबहादुरजीले भन जस्तै उहाँ त कस्तो भनेदेखिलाई आफै न्यायाधीश हुने, आफै अनुसन्धानकर्ता हुने र चाहिँ सफाई दिने, यस्तो किसिमको प्रवृत्ति भयो। अनि कानुनी भ्रष्टाचार रोक्नको लागि आत्नुपर्ने भनेको अथवा निष्ठापूर्वक संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने भनेको चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हो। अब उसले चाहिँ खुद्रा मसिना काम चाहिँ धेरै गरेका छ, स्टिङ अपरेसन पनि गरेका छ र साना तिना भ्रष्टाचारका अभियुक्तहरूलाई चाहिँ समातेर कारवाही गर्ने पनि गरेका छ। अब तर के भयो भनेदेखिलाई ठुला ठुला घोटाला काण्डहरू जस्तो भ्रष्टाचार नियन्त्रणमा कुन कुन चाहिँ निकायहरू संलग्न हुन्छन् त अथवा त्यो भनेर भन्दाखेरि महालेखा परीक्षकको कार्यालय पनि हो, जस्तो व्हाइट बडी प्रकरणमा महालेखा परीक्षकको कार्यालयले यहाँ अनियमितता भएको छ, सार्वजनिक खरिद ऐनको उल्लङ्घन भएको छ, व्यापक भ्रष्टाचार भएको छ भनेर प्रतिवेदन दिइसकेपछि त्यो प्रतिवेदनको आधारमा चाहिँ लेखा समितिमा छलफल भयो, लेखा समितिले उपसमिति गठन गरेर जाँचबुझ गर्यो, त्यहाँ 4 अरब 35 करोड रुपियाँ अनियमितता भएको र यसलाई कारवाही गर्नु भनेर चाहिँ अख्तियारलाई लेखेर दिएको हो। तर तत्कालीन मन्त्रीहरूलाई सफाई दिने काम कसबाट त भयो भन्दाखेरि प्रधानमन्त्रीबाटै भयो। त्यस हुनाले जबसम्म राजनैतिक नेतृत्व तह खास गरी प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्ध नहुने, राजनीतिक इच्छा शक्ति नदेखाउने हो भने हामीले जतिसुकै शक्तिशाली आयोगहरू गठन गरेर पनि यसले काम हुँदो रहन्छ। अन्यथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग भनेको त्यो इन्डियामा चाहिँ जुन हजारेले गठन गर्नु भनेको आयोग भन्दा पनि बोलियो छ। यो वास्तवमा प्रधानमन्त्रीदेखि लिएर कार्यालय सहायकसम्मलाई चाहिँ कारवाही गर्न सक्ने, अनुसन्धान गर्न सक्ने त्यति संवैधानिक अधिकार प्राप्त गरेका छ। तर कुरो के हो भने अब यो नियुक्ति गर्दाखेरि पनि एउटा राम्रो एउटा संवैधानिक चाहिँ परिषदको व्यवस्था गरेका छ, जहाँ राज्यको सहमतिको आधारमा उनीहरूको नियुक्ति हुने भन्ने परिकल्पना हो। यो एउटा शुद्ध मनसाले गरिएको, जहाँ चाहिँ सत्ता पक्षको चाहिँ प्रधानमन्त्रीको नेतृत्वमा विपक्षी दलको प्रतिपक्षी दलको नेता हुन्छ, प्रधान न्यायाधीश हुन्छ, प्रतिनिधि सभाको चाहिँ अध्यक्ष हुन्छ, राष्ट्रिय सभाको अध्यक्ष हुन्छ, यी सबै व्यवस्था मिलाइएको। तर गलत नियत भइसकेपछि के भयो भने त्यो चाहिँ संवैधानिक परिषदले पनि त्यो जुन एउटा राष्ट्रिय जिम्मेवारी हो त्यसलाई बोध गर्न सकेन, र त्यहाँ दलीय भागभन्डाको आधारमा अथवा सदस्यहरूको भागभन्डाको आधारमा अनि आयोगका चाहिँ आयुक्तहरू प्रमुख आयुक्तहरू नियुक्ति हुने गलत परम्परा बस्यो। त्यस हुनाले जसको सिफारिसमा जसको बलमा नियुक्ति भएको छ उसप्रति वफादार हुने चाहिँ एउटा मानवीय स्वभाव अनुसार आयुक्तहरू अब अहिले चाहिँ सरकारप्रति अथवा सरकार प्रमुखप्रति जिम्मेवार भएको जस्तो देखियो, जबकि संवैधानिक दायित्व उहाँ चाहिँ संविधानप्रति जवाफदेही हुने र जनताप्रति मुलुकप्रति जवाफदेही हुने उहाँहरूको कर्तव्य हो। हामीले यो कुराहरू चाहिँ बेला बेलामा मिटिङहरूमा अथवा विभिन्न समारोहमा चाहिँ भन्ने पनि गरेका छौँ, तर उहाँहरूलाई लागेको छैन। त्यसो हुँदाखेरि चाहिँ के भने यो सबैभन्दा ठुलो कुरो के हो भने यो किन गर्न सकेन त अख्तियारले भन्दा अधिकार नभएर होइन, तिनीहरूमा आँट नभएर पनि होइन। जस्तो म उदाहरण दिउँ, यो बालुवाटार जग्गा भ्रष्टाचार प्रकरणमा वास्तवमा इनिसिएसन प्रधानमन्त्रीले लिएकै हो, त्यसमा उहाँकै कारणले गर्दाखेरि त्यसमा चाहिँ अनुसन्धान भयो र भ्रष्टाचारीहरू उपर चाहिँ कारवाही भएको। सरकारको अथवा चाहिँ सरकार प्रमुखको विश्वसनीयतामाथि पनि रास आयो र चाहिँ एउटा संवैधानिक निकायमाथि पनि रास आयो। त्यसो हुँदाखेरि अब चाहिँ जस्तो हाम्रो नारायण घिमिरेजीले जुन भन्नुभयो वास्तवमा एउटा नागरिक एउटा शक्तिशाली आयोग गठन गर्ने हो कि त्यसले समस्याको समाधान गर्छ कि भन्ने खालका कुराहरू पनि आयो। मेरो भनाइ के हो भने त्यो पनि एउटा विकल्प होला, तर जबसम्म चाहिँ राजनीतिक नेतृत्व इमान्दार हुँदैन, मुलुकप्रति जवाबदेही हुँदैन, तबसम्म चाहिँ वास्तवमा जतिसुकै शक्तिशाली आयोगहरू गठन गरे पनि तिनीहरू चाहिँ डिफङ हुन्छन्। किनभने हाम्रो संविधानले यी आयोगहरूलाई कमजोर बनाएको छैन, अयोग्य मान्छेहरू लग त्यहाँ लग भनेर भनेको छैन, उच्च नैतिक चरित्र भएको व्यक्तिहरू लैजाऊ भनेको छ, जसले निष्पक्षतापूर्वक निर्भयतापूर्वक मुलुक र मुलुकवासीको हितमा काम गरोस् भन्ने धारणा छ। तर जब त्यसमा चाहिँ हस्तक्षेप हुन थाल्छ कारिणीबाट अनि उनीहरू पनि एउटा निसहाय जस्तो हुने रहेछ। र अर्को कुरो के भने हामी प्रजातन्त्रमा विश्वास गर्छौँ, हामी सेपरेसन अफ पावर भन्छौँ, वास्तवमा चाहिँ सरकारमाथि नियन्त्रण गर्ने भनेको चाहिँ संसदले हो, संसद भनेको संसदका समितिहरूले हो। तर संसद नै कस्तो भयो भनेदेखिलाई यो चाहिँ सत्ताधारी पार्टीको एउटा छाया जस्तो मात्रै भयो, त्यहाँ कुनै पनि कुराहरूलाई चाहिँ अलिकति जबरजस्त रूपले चाहिँ नउठाइने, सरकारले गरेका चाहिँ गलत कामहरूमा पनि ताली पड्काउने। अस्ति नेपालीहरूमा सबैमा भन्दा बढी इम्युनिटी पावर छ, बेसार र अदुवा खाए कोरोना भाइरस चाहिँ समाप्त हुन्छ भनेर भन्दाखेरि पनि वास्तवमा ताली ठोक्ने हाम्रो सांसदहरू देखिनु भयो। त्यसो हुँदाखेरि उहाँहरू सरकारका गलत कामहरू गलत नियतहरूलाई नियन्त्रण गर्नेतिर लाग्नुभन्दा पनि एउटा जागिरे जस्तो र यो राजनीतिमा आइसकेपछि राजनीतिलाई एउटा पैसा कमाउने सजिलो व्यापार जस्तो पेसा जस्तो खानेर काम गर्दै गएको जस्तो चाहिँ देखिन्छ। अघि हरिबहादुर देवले भन्नुभयो वास्तवमा चाहिँ लेखा समिति सबभन्दा सशक्त रूपमा, राज्य व्यवस्था समिति सबभन्दा सशक्त रूपमा आउनुपर्ने हो, जसले चाहिँ वास्तवमा सरकारका अनियमितताहरूलाई चाहिँ नियन्त्रण गर्न सक्ने हो। तर लेखा समिति त यो छ कि छैन भनेर खोज्नुपर्ने अवस्था छ। होइन भने उसले आफूले दिएको रिपोर्ट त्यो चाहिँ वाइट बडी प्रकरणमा त्यसमा के कारवाही हुँदैछ, किन कारवाही भएन, कहाँ छ भनेर उसले छिन छिनमा सरकारलाई उपस्थित गराएर सोध्न सक्ने अवस्था हो। त्यसो हुँदाखेरि अब यहाँ के भयो भनेदेखिलाई सरकार मात्रै कार्यकारिणी मात्रै चाहिँ ज्यादै हावी भयो र उसको नियत चाहिँ के भयो भनेदेखिलाई हर हिसाब किताबले गलत ढङ्गले भए पनि चाहिँ पैसा कमाउने, पैसाको माध्यमबाट चाहिँ कार्यकर्ताहरूलाई जगेर्ना गर्ने र कार्यकर्ताहरूको माध्यमबाट सधैँ चुनावमा जितेर शक्ति प्राप्त गरिराख्ने यो सर्कलमा लागिराखे जस्तो देखियो। 10 अरब रुपियाँ खर्च भयो भनेर चाहिँ हिसाब दियो पहिला, अनि पछि त्यसलाई 9 अरब 87 करोडमा चाहिँ झारियो। जब हिसाब किताब मागियो जनताको तर्फबाट सडकबाट चाहिँ मागियो अनि करिब करिब 1 अरब 48 करोड रुपियाँ कमको मात्रै हिसाब दियो। त्यो हिसाब पनि कस्तो भने हचुवाको भरमा एकदम चाहिँ झारा टार्ने हिसाब किताबले मन्त्रालयका नाममा कति कति निकासा भयो त्यति मात्रै दियो। जनताले त्यो मन्त्रालयका नाममा कति निकासा भयो भनेर चाहिँ खोज्या होइनन्। पिसिआरमा कति खर्च भयो, त्यो चाहिँ आइसोलेसन क्याम्प खडा गर्दा कति खर्च भयो, बाहिरबाट नेपाली जनतालाई ल्याउँदा कति खर्च भयो, औषधिमा कति खर्च भयो, अनि त्यसपछि क्वारेन्टाइनमा कति खर्च भयो भन्ने कुराहरू अलिकति डिटेलमा जान्न खोजेका हुन् ताकि अलिकति वस्तुगत हिसाब आओस् भनेर। त्यस हुनाले सरकार ट्रान्सप्यारेन्ट छैन। यहाँ बोल्ने साथीहरू पनि के भने सरकार जिम्मेवार पनि भएन, सरकार भ्रष्टाचार नियन्त्रणमा उद्यत पनि छैन, सरकार पारदर्शी हिसाब किताबले काम पनि गर्दैन, सरकारले चाहिँ जनताका कुरा पनि सुन्दैन, सरकार आफ्नो मन मौजी तालले कानुन नियमहरूलाई मिचेर जाँदैछ। त्यसो हुँदाखेरि हामीले सुशासनको चाहिँ आशा गर्नुपर्ने करिब करिब अलिकति व्यर्थ हो कि भने जस्तो भइसक्यो। भ्रष्टाचार नियन्त्रण गर्नमा अब के उपाय त वास्तवमा भनौँ भन्दाखेरि अब मिडियाहरूले पनि प्रशस्त मात्रामा चाहिँ सरकारको ध्यान आकर्षण गरेका छन्। यहाँ त मिडिया पनि सरकारको चाहिँ आँखाको कसिङ्गर भएको छ, सामाजिक समूहहरू पनि उनीहरू सामाजिक चाहिँ नागरिक समूहहरू पनि सरकारको चाहिँ विरोधी ठहरिएका छन्। जबकि सरकारले राम्रो काम गरेकोमा सारा जनताले साथ दिएको छ, नदिएको चाहिँ होइन, तर सरकारले आफूले कुनै पनि जनताको उद्धार हुने जनताको समृद्धि ल्याउने कामहरू चाहिँ नगर्ने अनि सानातिना कुराहरूमा चाहिँ ठुलो उपलब्धि मानेर अनि त्यसैमा व्याख्या विश्लेषण गरेर संसदको समय खाने
यस्ता अवस्था पनि चाहिँ देखियो। त्यसो हुँदाखेरि मूलत के हो भन्दाखेरि मेरो अन्तिम निष्कर्ष नै जबसम्म राजनीतिक नेतृत्व तह भ्रष्टाचार नियन्त्रण प्रतिबद्ध हुँदैन, त्यो प्रतिबद्ध मुखले मात्रै हुँदैन, छातीमा म भ्रष्टाचार गर्दिन भनेर चाहिँ बिल्ला टाँसेर हिँडेर भ्रष्टाचार रोकिने होइन, अफिसका कोठाहरूमा त्यस्ता पोस्टरहरू टाँसेर पनि भ्रष्टाचार नियन्त्रण हुने होइन। मूल कुरो चाहिँ के हो भने जसरी प्रधानमन्त्रीले मिठो हिसाबले सबैलाई लोभ्याउने हिसाबले म भ्रष्टाचार गर्दिन भ्रष्टाचार गर्नेलाई सहन्न भनेर भन्नुहुन्छ, कार्यनीतिमा पनि त्यो कुरो आउनु पर्यो, कार्यान्वयनमा पनि त्यो कुरो आउनु पर्यो होइन भनेर भनेदेखिलाई चाहिँ यो उमठे प्रतिबद्धताले भ्रष्टाचार नियन्त्रण हुनेवाला पनि छैन र जब चाहिँ जनताको विश्वास गुम्दै जान्छ नि अनि त्यसपछि लामो समयसम्म सत्तामा रहिरहन पनि चाहिँ गाह्रो पर्ला कि, किनभने जनतामा चाहिँ असन्तुष्टि बढ्दै गएपछि कुनै द्रोहको रूप पनि लिन सक्ने हुन्छ।
हस् धेरै धेरै धन्यवाद छ प्रमुख वक्ता ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष खेमराज रेग्मी सरलाई। विस्तृतमा नेपालको अहिलेको भ्रष्टाचारको परिस्थिति, यसको निदान र नियन्त्रणका उपायका विषयमा टिप्पणी राखिदिनु भयो। आजको यो विषय महामारीमा भ्रष्टाचार र सार्वजनिक जवाबदेताको विषयमा सबैको सार संक्षेप कन्क्लुडिङ रिमार्क्सका लागि आदरणीय दाई तारनाथ दाहाललाई अनुरोध गर्छु।
असाध्यै गम्भीर छलफल भयो। आजको यो भ्रष्टाचारको पीडा, खास गरी यो महामारीको समयमा हामीले भोगिरहेको कुशासनको पीडा र समग्रतामा हाम्रो लोकतान्त्रिक पद्धतिका चुनौतीहरूमाथिको जुन उहाँहरूको प्रस्तुति रह्यो त्यसले आजको यो छलफलले एउटा राम्रो सामग्रीहरू यहाँ जम्मा गर्न चाहिँ मद्दत पुगेको छ। सबैभन्दा ठुलो कुरो चाहिँ पोलिटिकल लिडरसिपमा हुनुपर्ने अनेस्टी नै आजको हाम्रो देशको चाहिँ सबभन्दा ठुलो चुनौती भयो र अरू कजेजहरूको कुराहरू खोतल्दै गयो भने हामीले हजारौँ कजेज भेट्न सक्छौँ यो अवस्था रहनुमा, तर ती सबै कजेजहरूको समाधान गर्नका लागि नै लोकतन्त्रमा एउटा राजनीतिक नेतृत्व साँच्चीकै मनदेखि नै त्यो इमान्दार छ, निष्ठावान छ र त्यसले सुशासनलाई नै आफ्नो एउटा मूल लक्ष्य ठान्दछ र निर्मम ढङ्गले कानुनको पालना गर्ने गराउने कुरालाई नै आफ्नो कर्तव्य सम्झन्छ भनेदेखि सुधारहरू, सबै किसिमका सुधारहरूको एउटा त्यसले सहजीकरण पाउन सक्छ। अब हामी कहाँ कानुनहरू पनि छन्, संस्थाहरू पनि छन्, विभिन्न किसिमका राज्यको स्ट्रक्चर भन्दा बाहिरका संस्थाहरूले पनि काम गरिरहेका छन्, तर पनि समस्याहरू एक पछि अर्को हाम्रो चाहिँ बढिरहेको छ र संस्थाहरूले जुन लक्ष्य अनुसार काम गर्नुपर्ने हो, जुन सपना साँचेर त्यस संयन्त्रहरूको परिकल्पना गरिएको छ त्यो कुराहरू पुरा भइरहेको छैन, त्यसले समग्रतामा निराशा बढाएको छ र हामीलाई अरू अरू नयाँ नयाँ किसिमका अरू किसिमको विकल्पहरूतर्फ सोच्नको लागि चाहिँ हामीलाई हुटुटी बढाइदिएको छ। म डाक्टर नारायण घिमिरेले भन्नुभएको एउटा प्रश्नमा आउन चाहन्छु। उहाँले भन्नुभयो कि एउटा शक्तिशाली नागरिक आयोग गठन गरौँ र त्यो नागरिक आयोगले यो अहिलेको हाम्रो कन्स्टिट्युसनल एरेन्जमेन्टहरूबाट बनेका इन्स्टिट्युसन्सहरू समेतलाई हेर्न सकोस् भन्ने, अब यो नाराका रूपमा र एउटा भावना उत्तेजनात्मक अथवा आफ्नो भित्रको छटपटी र भावनाको हिसाबले त्यसभित्रको इमान्दारीको पक्षलाई मैले सम्मान गर्छु, तर म सम्झाउन के चाहन्छु भने जति बेला ज्ञानेन्द्रले मुलुकमा शासन लिन सुरु गरेका थिए संसदको विघटन गरेर 2059 सालमा, त्यसपछि उनले स्वतन्त्र व्यक्तिहरूको समाजमा प्रतिष्ठित मान्छेहरूलाई सरकारमा मन्त्री बनाएर एउटा शुद्ध सरकार, राजनीतिक दलहरू भ्रष्ट भए र समाजलाई विभिन्न क्षेत्रका मान्छेलाई मन्त्री बनाएर शासन गर्छु भनेपछि उनले भक्तबहादुर कोइरालाको एउटा आयोग गठन गरेका थिए। त्यति बेला म ट्रान्सपरेन्सी इन्टरनेसनलको बोर्डमा चाहिँ सदस्य थिएँ र त्यो बोर्डको अध्यक्ष हुनुहुन्थ्यो डाक्टर हर्क गुरुङ र त्यो बोर्डमा चाहिँ नेपालका लप्त प्रतिष्ठित, यहाँहरू धेरैजना त अहिले बितिसक्नुभयो, नेपाली समाजमा 7 सालदेखि यता योगदान गर्नुभएका व्यक्तित्वहरूको कमिटीमा हुनुहुन्थ्यो र मैले भने यो अनकन्स्टिट्युसनल राजाको कदमले यो जुन बनाए यो कानुनले नचिनेको एउटा कमिसन बनाए यसले भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्दैन, यसले राजनीतिक प्रतिशोधको साधना मात्रै गर्दछ र यसले झन बढी विकृति जन्माउँछ, यो कुराको हामीले समर्थन गर्नु हुँदैन भने त्यति बेला ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्यक्ष डाक्टर हर्क गुरुङ अनि त्यति बेलाको प्रतिष्ठित मान्छेहरू थिए, कुबेर शर्माजी हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसको पहिलाको महामन्त्री, श्रीभद्र शर्माजी त्यसमा हुनुहुन्थ्यो, पहिलाको मुख्य सचिव शर्माजी उहाँहरू हुनुहुन्थ्यो, उहाँहरू समेतले होइन यो त असल मनसायले गरेको हो, यस्ता कुराले समाधान दिन्छ, भ्रष्टाचार घटाउन मद्दत पुग्छ भनेदेखि सोसाइटीले समर्थन गर्नुपर्छ भनेर चाहिँ विषयवस्तुहरू त्यहाँ राख्नुभयो। राधेश्याम अधिकारी अहिले राष्ट्रिय सभामा विपक्षी दलको नेता हुनुहुन्छ, उहाँ पनि त्यो बोर्डको सदस्य हुनुहुन्थ्यो र म एक्लो परेँ त्यहाँ, र मैले भने म नोट अफ डिसेन्ट लेख्छु र यस्तो कदमहरूबाट मुलुकले निकासा पाउँदैन भनेर मैले अडान लिएँ। तर मलाई लाग्छ इतिहासले मलाई नै सत्य प्रमाणित गर्यो र धेरै साथीहरूको त्यस्ता भावनात्मक चाहनाहरू चाहिँ सफल हुन सकेन। त्यसैले हामीले भ्रष्टाचारको यो समस्याहरूको समाधान जहिले पनि संस्थाहरूलाई नै बलियो बनाएर गर्ने हो, सिस्टमहरूलाई नै, पद्धतिहरूलाई नै शुद्धिकरण गरेर गर्ने हो र यो एउटा एक्सनबाट हुने कुरा होइन, एउटा एक्सन या पाँचवटा एक्सनबाट हुने कुरा होइन, यो भनेको एउटा निरन्तर पहलको विषय हो र यसका लागि एउटा मात्रै पक्षमा जोड दिएर हुँदैन, त्यसका चाहिँ अनेकौँ पक्षहरूतर्फ चाहिँ तपाईँले सुदृढीकरणतर्फ ध्यान दिन सक्नुपर्दछ। र सबैभन्दा ठुलो कुरो चाहिँ नागरिकको संलग्नता, नागरिकको चासो र नागरिकको त्यसको संस्कार चाहिँ हामीले नेपालमा समस्या देखिएको छ। म के देख्छु भने हामीलाई भ्रष्टाचार भयो अख्तियारले समाधान गरिदिनु पर्यो, हामीलाई भ्रष्टाचार भयो व्यतिथि भयो संसदले गरिदिनु पर्यो, हामीलाई भ्रष्टाचारका सारा पीडा भयो अर्कोले गरिदिनु पर्यो, गर्न त पर्यो तर हामी आफै कति गर्नको लागि तयार हुन्छौँ। यो एउटा नागरिकको सक्रिय नागरिकत्वको संस्कृतिको अभाव चाहिँ आजको नेपाली समाजको समस्या हो। अरू समस्याहरू पनि छन्, यहाँ नउठेका समस्याहरूमा मात्रै मैले दुईटा थपेर यो आजको छलफललाई कन्ट्रिब्युट गर्न चाहन्छु। आएका कुराहरूमा मेरो सहमति छ तर यहाँ आउँदै नआएको कुराहरूमा चाहिँ मेरो केही थप्ने। एउटा हाम्रो निर्वाचन पद्धति, त्यसमा हामीले एकदमै विस्तृत रूपमा नै छलफल गर्नु जरुरी छ। जुन निर्वाचन प्रणाली हामीले प्रयोग गरिरहेका छौँ र जुन निर्वाचन पद्धति र अभ्यासहरू हाम्रा छन् त्यसले समाज यो भ्रष्टाचार व्यतिथि र यो कुशासनलाई जुन मद्दत गरिरहेको पक्ष हो त्यसमा केही छेउछाउमा त कुरा आयो तर यसमा अझै हामी गम्भीर छलफलहरू गरेर अगाडि जानुपर्दछ। किनभने पोलिटिकल एक्टर्सहरू र पोलिटिकल इन्स्टिट्युसन्सहरूमा नै सुधारको जरुरी छ र त्यो सुधार गर्ने भनेको डेमोक्रेसीमा इलेक्टोरल प्रोसेसले नै हो। त्यो इलेक्टोरल प्रोसेसको चाहिँ निर्मम रूपमा हामीले फेरबदल गर्नुपर्छ जहाँ आजको संविधानले पनि बाटो दिँदैन। यो संविधानकै कतिपय कुराहरू हामीले संशोधनतर्फ चाहिँ सोच्नु पर्दछ। अर्को कुरा चाहिँ यो कोर्टको खास गरी जस्टिस प्रणालीभित्रको समस्या धेरै नै हाम्रो जटिल छ। हुन त त्यसलाई हामीले पनि पोलिटिकल पात्रहरूमा सुधार ल्यायौँ भने प्रधानमन्त्री असल भयो भने त प्रधान न्यायाधीश अथवा सर्वोच्च अदालतको न्यायाधीशहरू पनि असलै आउनलाई मद्दत गर्छ होला। तर पनि एउटा तलदेखि माथिसम्म जकडिएको कुरा के छ भनेदेखि न्याय सिस्टमभित्रको जुन चुनौती हो त्यो चाहिँ भयावह छ। हेर्नुहोस् भ्रष्टाचार प्रतिको एउटा आम पर्सेप्सन स्वाट बुझ्नुभयो भने पहिलो नम्बरमै तपाईँको पुलिस अदालत जस्ता संस्थाहरू आउँछन् जसले कानुनको रक्षा गर्नु पर्थ्यो, जसले न्यायको रक्षा गर्नु पर्थ्यो त्यहाँसम्म छ। यसैले हामीले हेर्नुपर्ने तमाम क्षेत्रहरू छ, स्टेटका इन्स्टिट्युसन्सहरू बनाउन हामीले कार्यपालिकामा, न्यायपालिकामा, पार्लियामेन्टमा, कन्स्टिट्युसनल इन्स्टिट्युसन्सहरू यी चारवटा एरियाहरूमा त हामीले नीतिगत रिफर्म पनि गरौँला, इन्स्टिट्युसनल प्र्याक्टिसेसहरूमा रिफर्म गरौँला चेक एन्ड ब्यालेन्सको र उनीहरूको कर्तव्यहरूमाथि। तर ती सबैमाथि ओभरसाइट रोल पब्लिकको हो, त्यो सिएसओजको, नागरिक समाजको, त्यो मिडियाको, त्यो निगरानी कमजोर भइरहेको अहिले आज अवस्था छ। हामी पोलिटिकल्ली डिभाइडेड छौँ, यो जुन हाम्रो चाहिँ पर्सेप्सन छ त्यो एउटा पोलिटिकल डिभाइडेड माइन्डसेट छ, त्यसले डेमोक्रेसी र त्यसले चाहिँ रियल हामीले खोजेको राम्रो गभर्नेन्स, डेमोक्रेटिक गभर्नेन्समाथिको चाहिँ त्यो बाधा छ। त्यसैले त्यो कुराहरू हेर्नुपर्छ र हाम्रो अर्थ राजनीतिक प्रणाली जुन हामीले अवलम्बन गरिरहेका छौँ, मूल रूपमा अर्थ राजनीतिक प्रणालीको कुरा गर्दाखेरि शिक्षा र स्वास्थ्यमाथि जुन किसिमको व्यापारीकरण हामीले गऱ्यौँ त्यसले एउटा भयावह असुरक्षाको अवस्था सिर्जना गर्यो, सोसाइटीका भ्यालुजहरूलाई बिगारेर तोडेर लिएर गयो। त्यहाँनिर सदाचार भन्ने कुराहरू चाहिँ मानिसले कार्पेट मुनि पिछ्याएर जुन त्यो एउटा महँगो शैक्षिक र महँगो स्वास्थ्य सेवाको व्यवस्थाले पनि समाजमा चाहिँ विकृति विसङ्गतिहरू बढेर गएको छ र सत्ता र शक्ति र स्रोतमाथि चाहिँ आफूलाई कब्जा गर्ने त्यो असुरक्षाको मनोविज्ञान काहीँ हाम्रो अर्थ राजनीतिक प्रणाली र पद्धतिभित्रको पोलिटिकल संरचनाभित्रको त्यो कुराले पनि काम गरिरहेको छ। यी विषयहरूमा निरन्तर लोकतन्त्र संवादमा छलफल भइरहेको छ। आज वास्तवमा हजारौँ समस्याहरू यहाँ राम्ररी कुराहरू आयो, यसमा चिन्तन मनन हामी गर्दै जाउँ र पक्कै पनि सुधारको कुरा गर्दा प्रशासनिक सुधारको, कानुनी सुधारको, यो स्टेटको अप्रोचमा गरिने कुराहरू हो। त्यसबाहेक यसको पोलिटिकल सुधारको, कल्चरल सुधारको र यो दुईटा पक्षलाई पनि हामीले सँगसँगै अगाडि लिएर जाउँ। सक्रिय नागरिक भिजिलेन्स कसरी सुदृढ गर्ने त्यो भनेको त्यो नै आजको चुनौती हो। त्यसका लागि हामीले काम गर्न सक्यौँ भने त्यसले मद्दत गर्छ। र म दुईटा कुरा अन्तमा एउटा के भने एउटा अन्ना हजारेलाई एउटा आइकनको रूपमा यहाँहरूले जहिले पनि जोडेर अल्टरनेटिभ पोलिटिकल पार्टीको
निर्माणमा आम आदमीलाई त्यहाँबाट जोड्ने गर्नुहुन्छ। आज पनि केही साथीहरूले त्यो कुरा ल्याउनु भयो। यो चाहिँ कन्फ्युजन म हटाउन खोज्दै, भारतको आम आदमी पार्टीको विकासको कुरा अन्ना हजारेको आन्दोलनसँग कहीँ पनि जोडिँदैन, र अन्ना हजारेको आन्दोलनले भारतमा एन्टी करप्सनको बारेमा जागरण चाहिँ पैदा गर्यो, तर त्यसले कन्स्टिट्युसनल लिगल र कल्चरल रिफर्ममा चाहिँ केही पनि योगदान गरेन। आम आदमीको मुभमेन्ट चाहिँ सक्रिय नागरिक पहलबाट भएको हो, र त्यो सक्रिय नागरिक पहल चाहिँ नेपालमा अहिले सडकमा देखा परेको छ। अहिलेका युवाहरू जुन आइरहेका छन् र त्यो आन्दोलनलाई एउटा बृहत्तर सामाजिक आन्दोलन बनाएर नयाँ पोलिटिकल आन्दोलनको रूपमा त्यसले कन्भर्जेन्स गर्यो भने चाहिँ नेपालमा पनि नयाँ किसिमको एउटा प्रयोगको एउटा सम्भावना अहिले देखा परिरहेको छ। त्यसले चाहिँ अहिलेका संस्थाहरू कयौँ संस्थाहरूलाई चाहिँ असान्दर्भिक बनाइदिन सक्छ, त्यतातर्फ चाहिँ सोच्नु पर्दछ।
भ्रष्टाचार र सार्वजनिक जवाबदेहिता बारेको यो बहस यहाँहरूलाई कस्तो लाग्यो? केही सल्लाह सुझाव र प्रतिक्रिया छन् भने फ्रिडम फोरमको पैसा नलाग्ने टेलिफोन नम्बर 1660010222 र इमेल freedomforum2005@gmail.com अर्थात् freedomforum2005@gmail.com मार्फत पनि प्रतिक्रिया जनाउन सक्नुहुन्छ। आजको पडकास्टबाट म आदित्य दाहाल बिदा चाहन्छु। नमस्कार।